Let us remain standing just a moment now for prayer. Let's bow our heads. I wonder, in our congregation tonight, is there any here that would like to be remembered in prayer? Make your request known as we raise your hands to God. Lord. Heavenly Father, we are approaching Thy great holiness tonight in the name of the Lord Jesus. But this promise that if you ask the Father anything in my name, be granted. We know that's true because it's your word. We are here praying for your sick children, trying to see what we can do to encourage faith. I pray, Father, that you will encourage us greatly tonight. Grant every request that was made known by them hands. Maybe some had requests that didn't raise their hands. Father, I pray that they'll be granted to you. Get glory out of our gathering together tonight. In thy name we pray. Amen. Be seated. I think I'm the one that's guilty of doing these in transposition. But I'm always afraid that my hoarseness, I don't talk loud enough. Can you hear me back at the back all right now? Way back, can you hear it all right? Yes, that's fine. Now, we are very happy to be here again tonight, just prior to this coming convention of the Full Gospel Businessman. We're looking forward for great blessings in that time. I pray that the Holy Spirit will do something among us tonight that will have us all up into the clouds, as it were, when the convention starts. And the convention is not our coming together just so much to meet each other, but we coming together in the power of the Holy Spirit. That's what brings the convention. We are coming to meet Him. That's our primary purpose of gathering, is to meet Him. So glad tonight to see on the platform many of my friends that's begin to gather. Brother Roll, I met a Brother King, and Brother Brown, your Brother Clayton, also everyone, they're all my friends. And these fine ministers in the city here that I have had this fellowship with for many years. And we are certainly thankful for each one of them. And now, I don't know just what the schedule is, but I have for the services with men here like Brother Brown and these men to speak. I'm sure you're going to be blessed with preaching in the time of the convention. I've kind of made a little vow that instead of holding the people so late, I could put more time praying for the sick. Everyone perhaps has been in the meetings. They know the nature of the meetings. They know what takes place. Therefore, I don't feel that I'm among strangers or someone who doesn't know the little type of ministry that the Lord has given me today. So I'm just going to make my message very simple each night and try to make it 30 minutes from I've been making it 2 hours. So that's quite a difference. It's kind of hard when you get started on a thought then have to turn it away. But trying to leave a little testimony of things that's taking place. Tomorrow night closes our three services before the convention, praying for the sick. Last night I had to leave quite a few that I didn't get to pray for. We had the prayer line last evening, and the Lord gave us a great response to it. Wonderful. I believe that many, many people were healed. But I had to leave many of them holding their cards yet. So I promised that I would pray for them tonight. And that's what I aim to do. And then tomorrow night, while we'll pray for the rest, the Lord willing. Now, we're going to turn in the scripture.
वचनका जुन लेखकहरूलाई मैले जा लेखेको छु उनीहरूलाई म चाहन्छु कि म तिनलाई एउटा विषयको नाउँ दिउ. मैले बुझिरहेको छु छैन कि म यसलाई एउटा विषयलाई नाउँ दिउ कि नाउँ दिउ, परन्तु आफ्नो सन्देशलाई आदर गर्न म यस विचारलाई लिन चाहन्छु. परमेश्वरको वचन आशिषवासबाट पूर्ण पृथकीकरणको लागि बोल्याउँछन्. र अब म पवित्र शास्त्रमा उत्पत्तिको पुस्तक 13 वा अध्याय भित्रबाट वचनलाई 13 अध्यायको 5 पदबाट पढ्न चाहन्छु। मलाई वचन पढ्न साह्रै राम्रो लाग्दछ, किनकि जो जस्तै म बन्छु या अन्य कुनै पनि मानिस बन्दछन् तिनीहरूको कुरो असफल हुन सक्दछन्, र यही कारण हो कि मलाई वचनलाई पढ्न साह्रै राम्रो लाग्दछ। अत त्यसैले मलाई थाहा छ कि यदि हामीले केवल वचन भित्रबाट पढ्न भने यसलाई पढ्नलाई नै राम्रो लाग्यो, कहीँ न कहीँ राम्रो अवश्य निस्किएर अगाडि आउनेछन्। हामी सुरु गरौं पाँचवा पद 13 अध्यायकोमा, र लुतसँग पनि जो अब्राहमसँग हिँड्थ्यो भेडा बाख्रा गाई गोरु र तम्बु थिए, त्यसै कारण त्यस देशमा ती दुवैको बराबरी हुन सकेन कि एकै ठाउँ बस्नु, किनकि उसँग धेरै धन थियो त्यसै कारण उनीहरू एकै ठाउँ बस्न सकेनन्। त्यसै कारण अब्राम र लुटका भेडा बाख्रा र गाई गोराका गोठालोहरूमा झगडा भयो, र त्यस बेला कमरी र फिरन्ते मानिस त्यस देशमा बस्द थिए। तब अब्राम लुटसँग बन्न थाल्यो, मेरो र तेरो बीच र मेरा र तेरा गोठालोहरू बीचमा झगडा हुन नपाओस्, किनकि हामी भाइ बन्धु हो। के सारा देश तेरो अगाडि छैन? त्यस कारण मैबाट अलग हो। यदि त देब्रेतिर जान्छ भने म दाहिनेतिर जाउँला, यदि त दाहिनेतिर गएस भने म देब्रेतिर जाउँला। तब लुटले आँखा तानेर जर्डन नदीको नजिकै सारा तराई बगाईलाई हेर्यो कि त्यो सबै सिंचित भएको छ। जबसम्म यहोवाले सदोम र गोमरालाई नाश गरेका थिएन, तबसम्म नाश गरेका थिएन, तबसम्म सहरको बाटो सम्म त्यो तराई यहोवाको बातिका र मिश्र देश सम्मान उपजाउ थियो। त्यस कारण यर्डनको सारा तराईलाई चुनेर पूर्वतिर हिँड्यो, र उनीहरू एक अर्काबाट छुटिए, अलग भए। अब्रामको नाम देशमा रह्यो, तर लुत त्यस तराईको नगरहरूमा बस्न थाल्यो र आफ्नो तम्बु सदोमको नजदिकै उठायो। जब लुट अब्रामसँग सुत्यो, तब त्यसपछि यहोवाले अब्रामसँग भनियो, आँखा उठाएर जुन ठाउँमा त सस त्यहाँ उत्तर दक्षिण पूर्व पश्चिम चारैतिर दिशा घुमा। जब लुट अब्रामसँग सुतेर तब त्यसपछि यहोवाले अब्रामसँग भनियो, आँखा उठाएर जुन ठाउँमा त सस त्यस उत्तर दक्षिण पूर्व पश्चिम चारैतिर दृश्य घुमा, किनकि जति तैले देखिए राखेको छ त्यो सबैलाई र तेरा वंशलाई युग युगको लागि दिनेछौ, किनकि तैले देखेको यो त्यो छ सबैलाई त र तेरो वंशलाई युग युगको लागि दिनेछौ। अहिले परिएको वचनद्वारा र स्वयं वचनलाई प्रकट हुँदै गरेको देखेर हामी केवल यो थाहा पाउँदछौ कि परमेश्वरको वचनको बुलावादको आशय पूर्ण पृथककरणसँग छ। उत्पत्ति 1:3 हामी देख्दछौ कि आदिमा यस पृथ्वीमाथि घोर अन्धेरो थियो, तथा परमेश्वरको आत्मा पानी माथि रहेको थियो। तब परमेश्वरले भने, उज्यालो हो, तब उज्यालो भयो, र परमेश्वरले उज्यालोलाई देखे कि राम्रो छ। परमेश्वरले उज्यालोलाई अन्धेरोबाट छुटाए, अतः परमेश्वरको वचनले आदि देखि नै उज्यालोलाई अन्धेरोबाट पृथक गर्न आरम्भ गरिदिएका थिए, र परमेश्वरको वचन आज पनि ठिक यस्तै नै गर्दै आएको छ। जस्तो कि सबै मैले हिजो राति बताएको थियो कि जब येशु वहाँ 12 वर्षको थिए, र जब उसको आमा र मानिसद्वारा बनाएको परमेश्वरको आमाले गल्ती गरे, उसले त्यसलाई तुरन्त साच्यो। यस स्त्रीले येशूसँग भने, देखियो तेरा बाबु र तेरा दिदी तलाई खोजिरहन्छ थियो, र वचन भएको कारण येशूले उनलाई तुरन्तै उत्तर दियो, के तिमीलाई थाहा थिएन कि मैले आफ्ना पिताको कामहरूमा अवश्य नै लागिरहनु छ? देखियो ओ येशूलाई यसोको छोरा भन्ने चेष्टा गरे रहेको थियो, परन्तु ओ युसुफको छोरो थिएनन्। यदि ऊ युसुफको छोरो दुवै हो त ऊ युसुफको युसुफसँगै नै हुने थियो, परन्तु ऊ आफ्ना पिता सँगैको र आफ्ना पिताको कार्यलाई गर्नका लागि रहेको थियो। अत वचन सर्वदा सुरात सुधारक वा सही र वचन सर्वदा नै प्रत्येक गल्तीलाई सुधार गर्दै रहन्छ। जब यो पृथ्वी जब परमेश्वर यस पृथ्वीलाई उपयोग गर्न गइरहेको थियो त्यस बेला यो पृथ्वी घोर अन्धकारमा थियो। तब परमेश्वरको आत्मा बोल्यो, उज्यालो बायोस्। उसले उज्यालोलाई अन्धेराबाट सुत्याए र ऊ त्यस बेलादेखि जस्तै गर्दैछ ऊ उज्यालोलाई अन्धेराबाट सुत्याएर रहेको छु। परमेश्वरको वचनले नै आदिमा भूमिलाई जलबाट अलग गरेको थियो। परमेश्वरले शब्द बोले र जल भूमिबाट अलग भयो। अत वचनले बोल्नु अवश्य नै परमेश्वरको कुनै न कुनै उद्देश्य हुन्छ। बिना कुनै उद्देश्य परमेश्वर कदापि एक शब्द पनि बोल्दैन। एक शब्दलाई बोलिनुमा परमेश्वरको कुनै न कुनै उद्देश्य अवश्य नै हुन्छ। परमेश्वर म जस्तो र तपाईँ जस्तो छैन, या विशेष गरेर उनी म जस्तो छैन कि हामी धेरै व्यर्थका कुराहरू गर्दछ। तर परमेश्वर सदा एउटै निश्चित उद्देश्य साथ आफ्नो प्रत्येक वचनलाई बोलाउँदछन्। परमेश्वर जस्तो गर्न चाहन्छु कि उनी त्यसलाई वचनद्वारा नै गर्दछन् कि परमेश्वर वचन ठिक त्यही कार्य गर्दछ कि जुन कार्यलाई गर्नको लागि परमेश्वरले वचन बोलेको छन्। अब यदि परमेश्वरले भने उज्यालो होस् र त्यहाँ उज्यालो भएन भने अब त्यो हुन यो परमेश्वर थिएनन्। यो भएको छ किनकि जे जति पनि परमेश्वरले भन्दछन् भने त्यसलाई परमेश्वर बनेका वचन अनुसार पूरा पनि हुने पर्छ। जब परमेश्वर वचन प्रकट भयो त्यस बेला उज्यालो थियो। परमेश्वरले वचन तबसम्म उज्यालो हुन्छ सक्दैन भने थियो जबसम्म कि ऊ उज्यालो रूपमा प्रकट हुँदैन थियो। परन्तु जब सम्म धरतीमा उज्यालो फैलो तब यसले यो प्रदर्शित गयो त वचनको प्रतिकरण नै भएको छ र यही उज्यालो थियो। अब आज परमेश्वर कुनै प्रतिज्ञा गर्दछन् र जब उसको प्रतिज्ञाको प्रतिकरण हुन्छ भने त्यही नै उज्यालो हो। त्यो नै यस दिनको उज्यालो हो, त्यो नै यस घडीको लागि परमेश्वरको वचनको प्रतिकरण हुन्छ। तब परमेश्वर यस्तो पृथ्वी चाहन्थे कि जुन रुख बिरुवा उमरोस् उनी पृथ्वीमाथि मानिसलाई राख्न चाहन्थे र तब परमेश्वरले वचन बोलेर पानीलाई दुई भागमा विभाजित गरे। उत्पत्तिको समयदेखि नै परमेश्वरले जीवनलाई मृत्युसँग अलग गरियो। अब यदि हामी परमेश्वरको वचनमाथि विश्वास गर्दछौ भने त्यही वचन हाम्रो लागि जीवन बन्दछ। परन्तु जब हामी परमेश्वरको वचनमाथि सन्देह गर्दछौ भने त्यही वचन हाम्रो लागि मृत्यु बन्दछ। किनकि जब परमेश्वरले बोल्यो कसले त्यसलाई जुता बन्न सक्दछ, बुझ्यो? र जब हामी परमेश्वरको वचनमाथि अविश्वास गर्दछौ भने त्यही वचन हाम्रो मृत्यु बन्नेछ, जस्तो कि ओ हावाको लागि बनेको थियो। अब हामी देख्यौ कि हावाले परमेश्वरको एउटा सानो वचनमाथि अविश्वास गर्यो तब यसबाट के उत्पन्न भएको छ? यसले ती समाप्त सस्मास्तमा पीडाहरूलाई जन्म थियो जसलाई आज हामी सहना गरिरहेका छौ। त्यो वचनको आदमा रहिरहेको हुँदै हो। उसले परमेश्वरको वचन रूपी किला बन्दीमा नै आगिर रहेको हो। उसले परमेश्वरको वचन रूपी हतियारलाई थामी समाइरहेको हुँदै हो र परमेश्वर वचनलाई अविश्वासबाट गर्दै हो त कदापि यही सबै घटित नभएको हुँदैथ्यो। परन्तु तपाईँ देख्नुहुन्छ कि यसमा मृत्युलाई जन्मायो र परमेश्वरले हाम्रो लागि बचाउनलाई एउटा यस्तो माया राखेको थियो कि तब परमेश्वर अन्धको बातिकामा नै जीवनलाई मृत्युबाट छुटाएको थियो। उसले यस्तो आफ्नो वचनद्वारा नै गरेकै थिए र आज हामी घोर अन्धकार छौ। जस्तो कि मैले आइतबार नै भनेको थियो कि पृथ्वीमाथि र राज्य राज्यका मानिसमाथि घोर अन्धकार छाएको छ भने आज पनि ऊ ठिक जस्तै नै गरिरहेको छ र जसले उसको वचनमाथि विश्वास गर्न चाहन्छ ओ ती मानिसहरूको यी सबै कुराहरूलाई बीच अहिले पनि आफ्नो जीवनका वचनलाई बोलिरहेको छ। अब हामी देख्यौ कि यीशु निरन्तर नै हामीलाई प्रतिकारणको विषयमा बनी नै रहन्थे र हामी देख्दछौ कि यस मानव जातिको लागि अन्तिम भविष्यवाणी यो हो कि त्यो न्यायको दिन जब हामी परमेश्वरको सामु उभिनेछौ तब त्यहाँ अन्तिम प्रतिकारण हुनेछौ। उसले भेराहरूलाई बाखाबाट अलग गर्नेछ। परमेश्वर निरन्तर नै प्रतिकारण गरि नै रहेको छ र ऊ यस्तो नै गर्दै रहनेछ र आज राति पनि ऊ उस्तै नै गर्नेछ। उसले सर्वदा यस्तै नै गरेको छ। तपाईँ उसले यस्तो गर्दै गरेको प्रत्येक सभामा देख्न सक्नुहुनेछ। ऊ वचन बोल्दछ र विश्वासलाई अविश्वासबाट अलग गर्दछ र केवल उनीहरू माथि मात्रै विश्वास गर्दछ कि उसले ऊ माथि विश्वास गर्दछन् र ऊ तीसँग मात्रै कुराकानी गर्नका साथै ती माथि मात्रै स्वयंलाई प्रकट गर्दछन् या जो उनी माथि विश्वास गर्ने इच्छा राख्दछन्। हामी गिन्तीको पुस्तकको चौथो अध्यायमा नजरेत देखेछौ। त्यो व्यक्ति जो परमेश्वरको वचनको लागि समस्त दुनियादारी वा समस्त दुनियावारी अभिलाषाहरूबाट पृथक रहन्छ। नजरी कालहरू कहाँ लाउँछ तब पृथक भएका मानिस नजरी बनिन्छ। हामी देख्दछौ कि सिमसोन परमेश्वरको वचनको लागि नजिर थियो र ऊ एउटा चिन्हको द्वारा परमेश्वरको लागि पृथक गरिएको थियो र चिन्ह यो थियो कि उसले आफ्ना कपालहरूलाई ती सात लताइहरू सहित लामो राख्नु पर्दथ थियो। यही उसको प्रतिकारणको चिन्ह थियो कि ऊ कुनै निश्चित उद्देश्यको लागि बोलाएको छ। र अब म नजिर विषयमाथि बोल्न चाहन्छु कि मैले पहिले नै भनिसकेको छु कि आज राति म केही मिनटको लागि मात्र बोल्न छु। आज म आफ्नी बहिनीहरूलाई लामो कपाल राखिरहेको देखेछु र पवित्र शास्त्र पनि यस्तो नै बताउँदछ कि उनीहरूलाई यस्तै गर्नुपर्ने। जब म आफ्नो बहिनीहरूलाई लामो कपाल राखेको देख्दछु तब म विचार गर्दछु कि यही नै उनीहरूले नजरी भएको चिन्ह हो कि उनी परमेश्वरको अनुकरण गर्न चाहन्छ र उसले जस्तो गर्दै गरेको देखेर जस्तो लाग्दछ कि मानि कोही उनीबाट जस्तै गराउने प्रयास गरिरहेको छ कि परमेश्वरले उनलाई यसै नै गर्नको लागि बताएको छन्। ती मानिसहरू जो परमेश्वरको लागि सम दुनियावारी वस्तुबाट पृथक भइसकेका हुन्छन् उनीहरूलाई यससँग मतलब हुँदैन कि उनले यसको लागि के चुकाउनु पर्दछ या संसार उसको विषयमा के कुरा गर्दछ या उनको कति मजाक भएन गरिन्छ या कति उनीहरू त केवल वचनको पालन गर्दै रहन्छ र स्वयंलाई संसारिक वस्तुहरूबाट अलग राखेको हुन्छ किनकि वचन नै उनलाई पृथककरण गर्दछ। मलाई थाहा छ उनीहरूले आलोचनालाई सम्झन गर्नुपर्छ परन्तु यदि हाम्रो आलोचना हुँदैन भने यसको तर्फ त यो हो कि हामीमा अहिले पनि केही न केही अगरबर आवश्यकता पाउनु छ। परन्तु मैले जस्तै बनेको थियो याद रहोस् कि परमेश्वरको वचनको कारण आलोचनाहरूलाई सहनु परमेश्वरको अनुग्रहको लागि पीडालाई बताउनु हो। यसले यो प्रदर्शित हुन्छ कि स्वयंलाई एउटा मसीहा बनाउनको लागि एउटा मसीहाको जस्तै कर्म गर्नको लागि परमेश्वरको साक्षी बन्नको लागि यही तपाईँको प्रतिज्ञा हो। परमेश्वरको बोलाउबाट बोलाइनु नै तपाईँको दुनिया भनी अभिलाषाहरूबाट पृथक गर्दछ। म यकिन गर्दछु कि परमेश्वरको आहाबाट जम्मा पाएको प्रत्येक स्त्री र पुरुष प्रत्येक युवक या युवती परमेश्वरको साक्षी हुन् किनकि उनीहरूलाई स्वयंलाई दुनियाँभरि अभिलाषाहरू तथा दुनियावी वस्तुहरूबाट पृथक गरेका छन्। तपाईँहरू त्यस सहरमा बस्नुहुँदछ जहाँ ठुला ठुला उची स्तरीय विद्यालयहरू छन् र हामीहरूले देखेछौ कि हाम्रो देश निरन्तर उच्च स्तर शिक्षालाई प्रतिहस्त गरिएको छ। यो एउटा राम्रो कुरा हो र हामी यसको विरोधमा छैन परन्तु शिक्षा त्यसलाई उधार दिलाउन सक्दैन। एउटा वैज्ञानिक गहुको दानालाई सुचाएर जङ्गल गरेर अलग गरेर तपाईँलाई यो भन्न सक्दछ कि यो गहुको दाना कति प्रकारको रासायनिक तब मिलेर बनाएको छ परन्तु ऊ त्यसमा पाएन जीवनको खोज गर्न सक्दैन। शिक्षा तपाईँलाई गणित पढाउँदछ सक्छ र तपाईँलाई इतिहास अन्य सबै विषयहरूमा शिक्षित बनाउन सक्दछ परन्तु ऊ तपाईमा जीवन उत्पन्न गर्न सक्दैन। तपाईको शिष्य तपाईलाई जस्तो कदाचित गर्न सक्दैन। तपाईमा जीवन उत्पन्न गर्न परमेश्वर एक मात्र यही तरिका छ कि तपाई यस स्वयंलाई दुनियावी अभिलाषहरूबाट तथा दुनियावी वस्तुहरूबाट अलग गरेर परमेश्वरको प्रतिज्ञा गरिएका वचनसँग दृढपूर्वक जोडिन रहनु। पौल प्रभुमा नजरी हुनुहुन्छ वा अलग गर्नु भएको थियो त्यो चर्चबाट, किनकि प्रभुको जिउँदो वचनले उसको थियो। आरोन पनि ओ एउटा नजरी हुनुहुन्थ्यो प्रभुमा, ओ उनी उसको भाइहरूबाट ओ अलग भएको थियो, किनकि उसले पुरोहितको उनीहरू सन्तानबाट पुरोहित बनाउनलाई संसारबाट अलग गर्नलाई या पूर्णतता अलग गर्नलाई परमेश्वरले हामीलाई बोलाएको छ। यसु त्यस दुलहीको लागि, त्यस कलेसिया स्त्रीको लागि आइरहेका छन् जसले स्वयं दुनियावी अभिलाषाहरूबाट तथा दुनियावी वस्तुहरूबाट पृथक गरेका छन्। जुन युगमा हामी रहिरहेका छौँ त्यो दुलही यस युगको आधुनिक फेसनबाट अस्ति छ। उसले स्वयंलाई दुनियावी अभिलाषहरू तथा गिर्जाको रीतिरिवाज त पृथक गरिएका छौँ। ऊ त केवल परमेश्वरको वचनको लागि पृथक गरे र परमेश्वर वचन हो र पति र पत्नी त्यो एउटा हुनुहुन्छ। त्यो दुलही र वचन पनि एउटै आउनुपर्छ। त्यसरी जिउँदो वचनलाई नै दुलही हुनुहुन्छ। त्यसरी नै त्यसमाथि हामीले देखाएको छ युगमा हामी रहेको छौ कि सो यो दुलही यस युगको आधुनिक फेसनबाट अचिन्छ। उसले स्वयंलाई दुनियाँभरि अभिलाषहरू तथा ग्रीष्म रीतिरिवाज पृथक गरेका छन् त केवल परमेश्वर वचनको लागि पृथक छ र परमेश्वर वचन हो। यदि म पीएचडी मा एलएलडी को उपाधि प्राप्त गरू वो कुनै निश्चित विद्यालय वा संस्थाबाट प्राप्त उपाधिलाई तपाईलाई या कुनै अर्को विद्यालयलाई देखे भने त्यस विद्यालयलाई त्यस प्रमाण पत्रहरूलाई मान्छ प्रदान गर्छ। परन्तु एउटा साँचो विश्वासीको समान प्रमाणपत्र यही हो कि परमेश्वर वचन उसमा निवास गर्दछ। यो येशु मसीहकी वचन निवास गर्नु प्रमाणित हुनुहुन्छ। त्यो नजरातको अलग हुनुपर्छ कि परिश्रम बताउँदछन् कि परमेश्वर वचन जीवित र एउटा दुईधारे तलवार बन्द पनि घारेला छ र जीव आत्मालाई गाथा गाथा र गुठी गुदीलाई साएर बार बार साएर र मनका भावनाहरू चिन्हहरूलाई जान्दछन्। यसोले बाइबलले भन्नु भएको थियो त्यो परमेश्वरको वचन दुईधारी तलवार बन्द आपस हो। यही कारण थियो कि यीशु मानिसको हृदयलाई देख्न सक्दिन र थाहा पाउन चाहिँ थिए कि उनीहरू के सोचिरहेका छन्, किनकि ओ वचन थियो। अब पहिलो आदम संसारमा जन्मिएको थियो, यो त जन्मिएको थिएन कि अपितु परमेश्वरले उसलाई सृष्टि गरेका थिए। यही आदमले स्वयंलाई आफ्नो पत्नीको लागि परमेश्वरको वचन अलग गरेको थियो। यदि उसले चाहेको भए परमेश्वरको वचनमाथि स्थिर र अङ्गित रहन सक्दथिए, परन्तु उसले स्वयंलाई आफ्नो पत्नीको लागि परमेश्वरको वचनबाट अलग गरेको थियो। आज दुनियावै सबै गिर्जाका सबै सदस्यहरूमा एउटै खास कुरो पाइन्छ कि त्यो यो हो कि आफ्ना आफ्ना गिर्जालाई कायम राख्नको लागि उनीहरूले स्वयंलाई छचो र जीवित वचनबाट सुत्याएको थिए। जहाँ या हावाले परमेश्वरको वचनमाथि सन्देह गरे थिए कि परमेश्वरले उनीहरूलाई दण्ड दिन्छन् कि दिँदैन, सैताले वचनमाथि अविश्वास उत्पन्न गर्यो र हावाले सैतालाई विश्वास गर्यो र जब उसले त्यो तब आज कलेसिया परमेश्वरको वचनमाथि विश्वास गर्दछन् कि अहिले पनि येशु यस्तै नै छन्, कि अहिले पनि येशु आफ्ना कलेसियामा जीवित नै छन् र ती सबै आर्च्य कर्महरूलाई देखाउनुहुन्छन् जुन उसले यस पृथ्वीमा बस्दाखेरि देखेका थिए। यसको लागि येशुले हामीसँग निश्चय नै हो योहन्ना 14:12 प्रतिज्ञा गरेको छ, म तिमीसँग साँचो भन्दछु कि जसले माथि विश्वास गर्दछ यी कामहरू जो म गर्दछ यो काम उसले पनि गर्नेछ, यो भन्दा पनि ठुलो ठुला काम गर्नेछ कि म आफ्नो पिता बाहेक पिता बाहेकको ठाउँमा जान्छु र विश्वास गर्नेहरूलाई यो चिन्ह हुनेछन्। आज मानिसहरूको लागि यो सवाल प्रश्न छ कि वास्तवमा यीशु यी सबै कुराको मतलब राख्दछन् कि आज पनि उनी यी सबै कुराहरूलाई गर्दछन्। र जब तपाईँ गिरिजा कार्यले भनेका छ कि सबै कुराहरूलाई स्वीकार गर्नुहुन्छ कि के वास्तवमा आज पनि यीशु यी कुराहरूलाई गर्दछन्, त्यस्तो भए तपाईँ पनि ठिक त्यस्तै नै गर्नुहुन्छ जस्तो आदमले गरेको थियो र तपाईँ स्वयंलाई दुनियाँभरि गिरिजाहरूसँग त्यस स्त्रीसँग मिलेर गर्नुहुन्छ जसलाई प्रदान गरिदिए प्रतिज्ञा परमेश्वरले ती विश्वासीहरूको लागि गरेका छन् जसले स्वयंलाई परमेश्वरको वचनको लागि पृथक गरेका छन्। यही सत्य हो। हामीलाई त्यस दिनमा बस्नको लागि सौभाग्य प्राप्त भएको छ जब हामी यो हेर्दै आएको छ कि प्रत्येक कालमा कुनै निश्चित घटना घटित हुनेको लागि परमेश्वरको वचन अंश अंश गरेर प्रदान गरिएको थिए। र जब यो वचन अंश अंश गरेर आउँदै थियो तब मानिसहरू कहिले कहिले विचलित पनि हुनै गर्दथे कि मुख अकुम घटना कसरी घटेको होला। परन्तु ती सबै युगहरूमा परमेश्वरले आफ्नो एउटा भविष्य वक्तालाई पठाइदिए थिए र परमेश्वरको वचन सर्वदा भविष्य वक्तहरूसँगै नै आउँदथ्यो। भविष्य उक्त नै परमेश्वरको त्यस बाधकका पीडाहरूको माथि प्रकट गर्दथ्यो। भविष्यता सधैँ नै परमेश्वरको लागि साक्षी हुनुहुन्छ। ऊ त परमेश्वरको वचनलाई पालन गर्नको लागि अन्य सबै कुराहरूबाट पृथक हुन्छ। के तपाईँलाई थाहा छ कि जब पत्रुस र युहानाले पेन्टिकोस्टको अनुभवी विषयमा सोधित थियो तब उनीहरूले के उत्तर दिएका थिए? के हाम्रो लागि यो उचित होइन कि हामी परमेश्वरको आज्ञालाई पालन गर्न लागि मानिसको आज्ञालाई पालन गर्ने? पहिलो आदम आफ्नो पत्नीसँग मिलेर रहनको लागि स्वयंलाई वचनबाट अलग गरेको थियो। उसको पत्नीले स्नेह गरेको थियो कि परमेश्वर आफ्नो वचनलाई पूरा गर्दछन् या गर्दछैन। आजका दुनिया दिमाग वाला गुनगुने विश्वासीहरूको के गजबको सिद्ध तस्विर थियो कि उनीहरू आज पनि परमेश्वर वचनलाई ग्रहण गर्नुको सत्ता ती सबै कुराहरूमा लम्प भइरहन चाहन्छ। उसले तिनको रीति रिवाजलाई बताउँछ। ती एकदम आदमका उपाधिक वास्तविक तस्विर हुनुहुन्थ्यो। आदम आफ्नी पत्नीको लागि वचनबाट सुतिएका अलग हुन्छ। संसारिक विश्वासी वचन दासी कलेसिया पृथक हुन्छ। परन्तु अर्को आदम सृष्टि एउटी स्त्रीको सम्म गरिएको थियो तर दोस्रो आदमको स्थिति एउटी स्त्रीको गर्भमा गरिएको थियो। र जब ऊ यस संसारमा आयो तब ऊ परमेश्वरको वचनको लागि साक्षी थियो। ऊ वचनको लागि दुनियाँदेखि अलग थियो। हिब्रू 7 वा अध्यायका 26 वा पद हामीलाई बताउँदछन् कि ती पुरोहित निरन्तर मरिन्थे परन्तु येशु पवित्र र निष्कच र पापीहरूबाट अलग गरिएको थियो। परमेश्वरको वचनमाथि अविश्वास गर्नु नै पाप हो। आत्मा कहिले पनि अविश्वासी पाइँदैन थियो। अविश्वास गर्नु नै पाप हो। जब येशु यस पृथ्वीमाथि थिए तब उनले भनेका थिए कि कसले माथि दोष लगाउन सक्दछ, कसलाई पापलाई भन्न सक्दछ, लगाउन सक्दछ, दोष लगाउन सक्दछ? यदि मैले ती भविष्यवाणीहरूलाई जसलाई युगमा पूरा हुनु थियो ठिक त्यसरी नै पूरा गरेको छैन, यदि मैले मसिया हुनुपर्छ प्रत्येक ती माग्नुहरूलाई पूरा गरेको छैन जसलाई मसिया पूरा गर्नुपर्छ, मैले तिमी मेरो विश्वास नगर। उसले यो पनि भन्यो, पवित्र शास्त्रमा खोज्दछु किनकि सम्झान्छु कि त्यसमा अनन्त जीवन तिमी भेट्नेछौ र यो त्यही हो। उसले मरा ज्ञानी दिन्छ। उसले तिमीलाई बताउँदछ कि म को हो, किनकि आनन्दको बातीका बाते यो भविष्यवाणी गरिएको थियो कि एउटा उद्धारकर्ता आउनेछन्। एउटा भविष्य दूतले भनेका थिए कि ओ एउटी कुवारीबाट उत्पन्न हुनेछ र इमानुएल कहलाउनेछन्। र आसमको युक्ति गनिरेबाट पराक्रमी परमेश्वर अनन्त कालको पिता र शान्तिको राजकुमार कहिलिनेछ र उनीहरू नै सबै कुराको उसमाथि दोष लगाउँदै थिए उनीमा माथि दोष लगाउँदै थिए कि स्वयंलाई परमेश्वर बताउँछन् ऊ परमेश्वर थियो ऊ शान्तिको राजकुमार थियो ऊ अत्यन्त परकामी परमेश्वर र अनन्त कालको पिता थियो आत्मिक रूपले हेर्यो हाम्रो उसको आवाला कुनै अर्को पिता छैन ऊ उनै राम्रो एक मात्र पिता हो र हामी देख्दछौ कि ऊ प्रत्येक विश्वासीको पिता हो तिनीहरू उसको वचनलाई विश्वास गर्न सक्दैन उनीहरू पिता हो त्यो दोस्रो आदम हो त्यो पहिलो आदमबाट फरक छ त कसैलाई प्रश्न गर्नुहुन्छ भने केही फरक पर्दैन पनि यो संसारलाई ऊ भन्दा अगाडि संसार भन्दा अगाडि हो नै थियो अत आदम भन्दा भिन्न थियो कि यसको कुनै तर्फ थिएन कि कोही उसमाथि वसमाथि आरोप लगाउने थियो हो वचन थियो र हो प्राण गरेको वचन सत्य हो यस्तै सधैँ नै गर्दछौ कि यस्तो गर्दैन हो सैताले वचनलाई अशुभात्र बनाउने चेष्टा गरेको थियो उसले भन्यो लेखेको छ उसले सैतानसँग मुकाबला वचनबाट गरियो कि ओ स्वयं वचन थियो पवित्र शास्त्रमा शान्त युहन्नाले पहिलो अध्यायमा बताउँदछ कि आदि सुरुमा वचन थियो र वचन परमेश्वर थियो र वचन शरीर रूपी भएर उसले हामी माझमा धेर भयो ऊ हिजो आज र सबै परमेश्वरद्वारा बनिएको वचनसँग सदा सर्वदा यही सजाउन पाएन गर्दछ कुनै पनि दिनको लागि परमेश्वरद्वारा प्रतिज्ञा गरिएका वचनसँग पनि सर्वदा यही सम्झौन पाएन गर्दैन र जब परमेश्वरको वचन आउँदछ तब यी यति असाधारण हुन्छ कि मानिस यसलाई मुस्किलले नै ग्रहण गर्ने पाउँदछ किनकि हामी यसमा आफ्ना रीति रिवाज या धार्मिक मत स्थापित गरिदिन्छ कि हाम्रो लागि सत्यलाई ग्रहण गर्न अत्याधिक कठिन भइदिन्छ विचार गर्दछौ कि जब मरियम गर्भवती थिए तब धेरै जसै नै युसुफसँग पनि थिए युसुफ मरियमसँग प्रेम गर्दथे र ऊ उसलाई विश्वास पनि गर्दथ्यो ऊ एउटा धार्मिक जन थियो ऊ एउटा भलो मानिस थियो र ऊ सत्य भाइनमाथि विश्वास गर्न चाहन्छ जुन मरियम उसलाई सुनाइरहेको थियो परन्तु उसको हृदयमा अहिले पनि यसको विषयमा स्नेह गर्दछ ऊ एउटी असल स्त्री हो यसमा कुनै सन्देह छैन कि मरियमले युसुफलाई बताएको थियो कि जिब्रलाई स्वर्गदूत यहाँ भएको ठाउँमा सँग आएको थियो र युसुफ यो दाउदको घटनाको थियो उसलाई यस्तो लाग्दथ्यो कि मरियम आफ्नो कलङ्कबाट बचाउको लागि उसलाई दालको रूपमा उपयोग गरी रहेको छ किनकि मरियम मसँग मङ्गनी भइसकेको थियो र मरियमलाई यस्तो अवस्थामा पाउन व्यभिचारमा पाउन जस्तो थियो व्यवस्था विवरण हामीलाई यस्तै बन्द छ र यस कुरालाई गर्न बरालाई ढुङ्गाले किच्याएर मारिने गर्दथ्यो यो युसुफलाई यस्तो लाग्दथ्यो कि मरियम उसलाई दालको रूपमा प्रयोग गरिदिइरहेको छ पवित्र शास्त्र बताउँछ कि युसुफ एउटा मानिस थियो ऊ एउटा साधारण मानिस नै थियो ऊ एउटा भोलो मानिस थियो परन्तु मरियम गर्भवती हुने मामलामा यति असाधारण थियो कि ऊ यस कुरालाई स्वीकार गर्न नै सक्दिन थियो यसमा कुनै शंका छैन कि उसले मरियमको निर्दोष अनुहारलाई हेरेको होला र उसले उसको निष्कर्ष काताको विषयमा जुन मरियम उसलाई सुनाइरहेको थिए तब हुनु सक्दछ कि ओ हुन सक्दछ ओ आफ्नो घर या आफ्नो छिमेकीको घरमा गएको होस् र उसले भनेको होस् मैले यस्तो केही बताएकन कि मरियम मलाई झुठो बताइरहेको छ परन्तु ऊ गर्भवती हुन् आत्विक असाधारण थियो उसले शास्त्रमा खोज्यो भने कि एउटा कुमारीले गर्भवती हुनु पाउन छ हेर त्यो कुरा उलाई यनी असाधारण थियो किनकि यस्तो हुनु उसको सोचाइ भन्दा ताराको कुरो थियो परन्तु मरियमको गर्भवती हुनु वचनमा पाइने गर्छ र भाइहरू ठिक यस्तै नै आज पनि छ कि येशु मसीहाको पूर्ण स्तरको समर्थ र यस घरीको लागि प्रतिज्ञाको वचन यति असाधारण छ कि असल मानिसहरू पनि यसलाई ग्रहण गर्न पाइरहेका छन् यो अत्यन्त असाधारण हो मुर्दालाई बचाएको छ, अन्धालाई देखाइन्छन्, भैरेलाई सुन्दछन्, पवित्र आत्मा नै मानिसहरूको हृदयमा गुप्त भेदहरूलाई प्रकट गरिरहेको छ र भविष्यमा हुनेवाला घटनाहरूको विषयमा बताइरहेको छ र उसद्वारा गरिएको भविष्यवाणी एक पटक पनि अफसल भएको छैन। उनीहरू यसले ग्रहण नै गर्न सक्दैन जस्तो उनीहरूले त्यस बेला गरेको थियो, ठिक त्यस्तै नै उनीहरूले अहिले गरेका छन्। उनीहरू बन्दछन् यो मस्तिष्कद्वारा हृदयको गुप्त भेदहरूलाई प्रकट गर्न एउटा कला हो या यो कुनै दुष्टमा हो, परन्तु असाधिक असाधारण सोकी म यसलाई ग्रहण नै गर्न पाइरहेको छुन्। देखियो परमेश्वर वचनको असाधारणलाई, परन्तु जो मानिस विश्वासी बन्नको लागि यस संसारमा उत्पन्न हुनुहुन्छ, जब ओ स्वयं वचन विरोधी समस्त कुराहरूबाट पृथक हुनुहुन्छ भने ओ परमेश्वरको साक्षी बन्दछ र यी पुरा पृथक कारण हो। यसुले भनेका थियो, म पत्नीलाई उसको पतिबाट अलग गर्नलाई आएको हो, म परिवार सुत फुट उत्पन्न गर्न आएको हो र जो कोही मेरो पछाडि आउन चाहन्छ आफूलाई इन्कार गरेर आफ्नो क्रुस बोकेर मेरो पछाडि लाग्नु समस्त कुराहरूबाट अलग हुनुको कारण हो। तपाईँ यसलाई गिर्जा या कुनै समुदायबाट अविश्वासीहरूबाट अथवा परिवारहरूबाट अथवा जे जस्तो पनि तिम्रो र परमेश्वरको समस्त वचनमाथि अविश्वास गर्न लागि विधानको रूपमा तपाईँको बाटोमा आउँदछन् उसबाट अलग हुनु। सायद तपाईँको आत्मा त्यस गरीको लागि गरिएको प्रत्येक बाधाहरूको साथ आमिन शब्दको उच्चारण गर्नुहुन्न भने यसको तर्फबाट हो कि तपाईँमा कही न कही अवश्य नै कुनै गडबडी पाइन गर्छ तथा तपाईँको पृथककरणको आवश्यकता छ। यसु देहदारी वचन थिए र ओ पापीहरूदेखि अविश्वासीहरूदेखि पूर्णत अलग थियो कि वचन स्वत नै पूर्ण रूपबाट प्रकट भइरहेको थियो। उसबाट वचनको पूर्ण प्रकृतिकरण भइरहेको थियो। उसले भनेको थियो कि म त्यससम्म कहीँ पनि गर्न सक्दिन जबसम्म पिताले त्यो गरेको देखिँदैन। उनीहरू येशूसँग यी कामहरूको विषयमा बाधा विवाद गर्दथे, परन्तु येशूले भने म तिमीसँग साँचो साँचो भन्दछु पुत्र आफैले कहीँ पनि गर्न सक्दैन, परन्तु ऊ त केवल त्यही गर्न सक्छ जुन पिताले गर्दछ गरेको देखेस। ध्यान दिनुहोस्, उसले येशूको भनियो त्यो पूर्ण सिद्ध थियो। येशूलाई यी सबै कामहरूको विषयमा यो कही सोच्ने आवश्यकता थियो। उसको कार्य सिद्ध थियो र उसको सिद्ध सत्य सर्वदा सत्यलाई त्रुटिबाट पृथक गर्दछ। जस्तो कि मैले यही कुरालाई पटक पटक उल्लेख गरेर छु कि उसको आमाले भनेको थियो कि हेर तेरो पिता र म यही पुरोहितहरूको अगाडि त्यो पहिले नै प्रमाणित गरिसकेको थियो कि ऊ एउटी कुवारीबाट उत्पन्न भएको परमेश्वरको पुत्र हो। परन्तु आफ्नो व्यकुलताका तीक्ष्णहरूमा हामीसँग कुनै पनि यस्तो प्रणाम छैन कि त्यो वा वर्षको बालक कुनै पनि विद्यालयमा गएको होस्, परन्तु त्यो बालक बुद्धिमानी तत्त्वमा यति धेरै श्रेष्ठ कसरी हुनु सक्छ कि ऊ प्रेरितहरूसँग धर्मशास्त्रीहरूसँग र विद्वानहरूसँग प्रश्न गरिरहेको थियो। जब मरियमले उसलाई युसुफको छोरो मनाउन प्रयास गरिए यी अलग गरिएको थियो, वो वचन थियो, तब उसको परमेश्वरको वचन गतिलाई सुधार गरियो र उत्तर दियो या तिमीले थाहा छ कि मैले आफ्नो पिताको कार्यमा लागिरहनु छ। त्यो मात्र 12 वर्षको बालक थिएन, अपितु परमेश्वर नै त्यसको बालकको मुखबाट त्यस गल्तीलाई सुधार गर्नको लागि बोलिरहेका थिए र परमेश्वर नै ठिक त्यसरी नै सुत्याउनको कारण गरिरहेका थिए जस्तो उनले सुरुमा गरेका थिए। उनी उज्यालोलाई अन्धेरोबाट, सत्यलाई असत्यबाट, जीवनलाई मृत्युबाट पृथक गरेका थिए। यही पृथक कारण हो सर्वदा परमेश्वरको वचनको माग पूर्ण पृथक कारण रहेको छ। येशूले भनेको थियो हरेक मानिससँग कुरा झुठा र मेरो वचन सचो ठहरियोस्। सबै युगहरूमा ठिक यसै नै भएको छ। परमेश्वरको वचन पृथककरण गरिरहेको छ। परमेश्वरले आफ्ना मानिसहरूलाई सधैँ नै अविश्वासबाट अलग गरेको छ। उसले यसो आदिमा गरेको थियो र ठिक जस्तै नै आज पनि गरिरहेका छन्। प्रत्येक भविष्यदूतलाई भविष्यबाट सब अलग गरिएको थियो। उनीहरूसँग पनि यस्तो नै गरिएको थियो किनकि परमेश्वर वचन उनीसँग आउँदथ्यो। मलाई एकाएकिन छन् कि मैले एक राति कस्तै सायद आइतबार अथवा गत राति पुरानो नियम पाएन वाला भविष्यवाद दासी सिर शब्दको अर्थ तपाईँ हरेक थिए। यसको अर्थ हुनुहुन्छ त्यो दिव्य मानिस जो भविष्यमा घटित हुनेवाला घटनाहरूको विषयमा बताउन सक्दछ र जुन कुरो वो गति हुनुहुन्छ भनेर भन्दछ तिनीहरू बिना असफल घटित हुन्छ। तब परमेश्वर भन्दछ तिमी यस मानिसको कुरा सुन या तिमी उसको दर मान तिमी उसको कुरा सुन किनकि म उसको साथमा छु। उसँग लिखित वचनको अर्थ बताउनको लागि दिव्य अनुवाद हुनुहुन्छ। उसलाई चिन्नका लागि यही उसको पहिचान पत्र हो कि ऊ परमेश्वरको भविष्यवक्त हो र परमेश्वरको वचन उसँग आउँदैछ। यो एकदमै सही कुरा हो। अब तपाईँ यस पृथककरणमाथि ध्यान दिनुहोस्। वचनले नै यसलाई चर्चको दुनियाँबाट अलग गरेको थियो। वचनले नै मोसालाई गिरिजाको दुनियाँबाट अलग गरेको थियो। उसले सबै युगमा ती सबै महान भविष्यवक्ताहरूलाई चर्चको दुनियाँबाट अलग गरेको थियो किनकि ती वचनले नै येशूलाई उसको भाइहरूबाट अलग गरेको थियो। वचनले चेलाहरूलाई त्यस सब वखतबाट गिरिजाहरूबाट तथा त्यस बोलाका फरिसीहरूबाट सिद्ध क्रियाबाट अलग गरेको थियो। वचनले नै त्यो धार्मिक जनहरू पवित्र जनहरूलाई सजन व्यक्तिहरूलाई वा मानव दिन व्यक्तिहरूलाई जोसँग येशूको जस्तो आत्माका फल छ चर्चबाट अलग गरेका छन्। परन्तु येशूका प्रमाण पत्र या विश्वास पत्र के थिए कि वचन उसको साथमा थिए र त्यस दिनलाई प्रतिज्ञा गरे वचन त्यसबाट प्रकट भइरहेको थिए। उसले भन्यो कसले माथि दोष लगाउन सक्दछ तिमीहरू मध्येमा कसो जसले यो भन्न सकोस् कि जुन मैले घटित हुने भनेर दावा गरेको त्यो घटित भएन किनकि त्यो एउटा शरीरमा स्वयं परमेश्वर थिए। उसले प्रदर्शित गरेका थिए कि ऊ परमेश्वरको लागि अलग गरिएको गवाही हो। अब परमेश्वरले अब्राहमीलाई 75 वर्षीय अवस्थामा बोलाए। त्यस बेला ऊ पनि संसारबाट पृथक गरिएको व्यक्ति थियो। त आफ्नो जन्मभूमि र सबै प्रकारको अविश्वासहरूलाई त्यागेर त्यस देशमा जहाँसम्म त आफ्ना मानिससँग भेद जलाइ तैले पहिले कहिले चिनेको छैन त आफ्नो विश्वास विरोधी समस्त कुराहरूबाट बाहिर निस्केर आइज। त आफ्नो विश्वास विरोधी समस्त वस्तुहरूबाट पृथक हो किनकि तैले परमेश्वरको लागि नाजिर हुनुहुन्छ किनकि ऊ प्रतिज्ञा गरिएको पुत्रको कवोललाई थामिरहेका थियो। अत उसले आफ्ना पिता माता र जन्मभूमिबाट अलग हुनु नै थियो। उसलाई कसले अलग गरेको थियो? ऊ यसै कारण अलग थियो। ऊ एउटा भलो व्यक्ति थियो परन्तु ऊ त यसै कारण अलग भएको थियो कि किनकि उसले विश्वास गरेको थियो कि परमेश्वरले उसँग जुन कुराको प्रतिज्ञा गरेको छ ऊ सत्यलाई पूरा गर्नमा पनि समर्थित छ। यसको 20 वर्षपछि पनि अब्राहिमका पुत्र उत्पन्न भए र जब सारा 90 वर्ष र अब्राहम 100 वर्षको थियो तब परमेश्वरको दूत उसँग आयो। येशूले पनि अन्तका दिनहरूमा ठिक यस्तै नै घटित हुनेवाला उल्लेख गरेको छ। परमेश्वर मानवीय देहमा अब्राहमको अगाडि बसे र उसँग कुराकानी गरे। सारा त्यस वक्तमा लगभग 100 वर्षकी स्त्री थिए र ऊ उसको पछाडि एउटा तम्बुमा बसेर हाँसी किनकि परमेश्वरको दूतले भनेको थियो म प्रतिज्ञा गरेको वचनको अनुसार तिमी भएको ठाउँमा फेरि आउनेछु। र यसमा सारा यो भन्न थाल्यो म त बुढी हुँ र मेरो पति पनि बुढी छ भने के मलाई यो सुख प्राप्त होला। र यस पुरुषले जो कि एउटा शरीरमा परमेश्वर थियो उसले भन्यो, सारा तम्बुमा किन हाँसी? तब सारा डरले मा हाँसेको होइन भने, परन्तु उसले संसारसँग पनि अन्त हाँसे कि त थिएस। यो सुनेर सारा आफ्नो हृदयमा यसकारण हाँसेको थिए कि न कि उसले विश्वास गरेकी थिएन कि यो सत्य पनि हुन सक्दछ। अब ध्यान दिऊ, येशूले भनेका थिए कि यस्तो फेरि हुनेछ जस्तो सोदोमका दिनहरूमा भएको थियो, जस्तै नै मानिसको पुत्र आउने दिनहरूमा पनि हुनेछन्। फेरि पनि परमेश्वरको आत्मा बिना बसी देहमा प्रकट हुनेछ। त्यो पुरुष जो मनुष्यको रूपमा आएका परमेश्वर मानवीय शरीरमा बसाको मासु र गाईको दुध खाएको थियो, मक्खन र रोटी खाएको थियो, र अब्राहमले भनेको थियो कि ओ इलोहिम थियो, परमेश्वर मानिसको रूपमा प्रकट गरेको। येशूले प्रतिज्ञा गरेको थियो कि परमेश्वर उसको आउनु भन्दा अगाडि फेरि पनि मानवीय शरीरमा प्रकट हुनेछ। यो पवित्र आत्मा नै थियो। यो केवल एउटा नै परमेश्वर हो जो स्वयंलाई प्रकट गरेको छ र अब्राहमलाई लुतसँग फेरि अलग गरिरहेको छ। लोट दुनिया वस्तुहरूको अभिलाषा राख्दथ्यो र परमेश्वरले नै लोटको दुनियालाई लुटलाई अब्राहमीबाट अलग गरेको थियो। लुट दुनियावी विश्वासीको तस्विर थियो जसले ती कुराहरूलाई सचो मानेको थियो। ऊ सदोममा गएको थियो, वास्तवमा ऊसँग समझ थिएन कि ऊ त्यहाँबाट बाहिर निस्केर थिए र सहीको सही र गलतलाई गलत भन्न सकोस्। ऊ त त्यहाँ गयो। जसरी तपाईँको गोजीमा खुजेर पैसा थुप्रै पाइन्छ, त्यस्तै नै यी सबै विश्वासी परमेश्वरको हातमा पाइने गरिन्छ। जब तपाईँ आफ्नो गोजीभित्रबाट पैसाको पोको निकाल्नुहुन्छ भने एक पैना, पाँच सेट, दस सेन्ट, पच्चिस सेन्ट, आधा डलर आदिका सिक्काहरू हुनुहुन्छ। त्यसरी नै यो संसार परमेश्वरको हातमा छन्। कई मानिस त यस्ता छन् जसको किमत परमेश्वरको लागि एक पेन्स जस्तो हुनुहुन्छ कि र परमेश्वरले तिनलाई एक पेनसका रूपमा नै उपयोग गर्दछन्। परन्तु यी सबै सिक्काबाट किन बेच गर्न सकिन्छ? तपाईँ त्यसलाई तिस्कार गर्नुहोस्। यदि उनीहरू वास्तविक त्यसलाई सत्यलाई विश्वास गर्नु सक्नुहुन्न भने तपाईँ उनीहरूको निन्दा पनि नगर्नुहोस्। तिनीहरूलाई बाहिर फेकाउनुहोस् र उनीहरूलाई यो पनि नभुनुहोस् कि तपाईँ यस विश्वासमा हुनुहुन्न, किनकि परमेश्वर कहिले कहिले यी सिक्काहरूलाई पनि उपयोग गरिदिन्छ। लु त केवल मात्र एक पेन्स मूल्यको सिक्का थियो, परन्तु अब्राहम चाँदीको डलर थियो। अत एउटा अब्राहमलाई निर्माण गर्नको लागि यस लुट लिएको थियो। अत यसै प्रकार एक सही दुनियावी विश्वासी पनि त्यस विरुद्ध विश्वासीको अगाडि जुनसुकै बेला पनि उभिन सक्दछ जो दुनियावी वस्तुबाट पृथक बाहिर मसीहा येशूमा बसिरहेका छन् तथा वचन तस्विर त्यसभित्रबाट प्रकट भइरहेका हुन्छन्। जति पनि सिक्का परमेश्वरसँग हुनुहुन्छ उती सबै सिक्काहरूलाई उपयोग गर्न सक्दछ। र यही कारण हो कि तपाईँहरूलाई यो बन्द गरेर गरेको देखिन्छ, म चङ्गाईमा विश्वास गर्दिनँ, म यी कुराहरूमा विश्वास गर्दिनँ। परन्तु तपाईँ केवल यो थाहा पाउनुहोस् कि उनीहरूलाई मात्र एक फाइनान्सको किमतको सिक्का हुन्। तपाईँ तिनलाई त्यसको सारिदिनुहोस् कि तपाईँलाई बुझ्नुभयो, किनकि तिनको किमत मात्र एक पेनस छ र त्यसबाट खरिदारी गर्न सक्दछ। उसलाई नरोकुस्, त्यसलाई एक्लै सारिदिनुहोस्। यदि याद रहोस् कि ओ यही नै अगाडि बढ्न सक्दछ। जोसेफ उहाँलाई भाइहरूबाट पृथक गरेको थियो। यी सबै कुराहरू यति कठोर तर पुत्र बोल्न चाहँदैन थिए जस्तो कठोर त पूर्वक मैले उनीहरूलाई भनेको छु। देखियो मेरो तर्फ त यो थियो कि यदि ऊ केवल यति भनोस् ठिक छ म अमुक अमुक छ र हामी पनि यसलाई विश्वास गर्दछ, या त मात्र एक प्यान्स हो, तपाईँलाई उनीहरूलाई भन्नुहुन्छ कि ठिक छ मेरो भाइ परमेश्वर तपाईँलाई आशिष गर्नुहोस्। तपाईँ यो सम्झाउनुहोस् कि त्यो हो र कि त्यो कहिले चाँदी बन्न सक्दैन, अत तपाईँ त्यसलाई जानिदिनुहोस् कि परमेश्वर त्यसलाई उपयोग गर्न सक्दैन। ओहो, परमेश्वर त्यसलाई उपयोग गरिरहेको छ। ओ, उनीहरूलाई वरुमाको मा उभिएको देख्नु बाद सत्य चर्चहरूमा उभिरहेका देख्दछ कि तपाईँ यस्तो देख्नुहुन्न। यसलाई यही नै छोडिदिनुहोस्। परमेश्वर उसलाई कुनै पनि प्रकारले उपयोग गर्न सक्दैन। परमेश्वर तिनलाई साह्रै धेरै उपयोग नगरौं, परन्तु परमेश्वरले जसलाई उपयोग गर्न सक्दछ तिनलाई उपयोग अवश्य नै गर्न छन्। र जब उनीहरू परमेश्वरलाई आफूलाई उपयोग गर्न दिन्छन्, परमेश्वरले तिनीहरूलाई उपयोग गर्दछन्। र जब उनीहरू परमेश्वरलाई आफूलाई उपयोग गर्न दिन्छन्, परमेश्वर तिनीहरूलाई उपयोग गर्दछन्। तर यस प्रकारले गर्नुहोस् कि यसलाई बन्द निकालेर आफ्नो चिन्हहरूलाई उपयोग गर्नुपर्छ। परन्तु त यो आशा गर्दछ कि तपाईँलाई त्यसलाई बुझ्नु भएको छ। जुन यस कुरामा बुझ्न चाहन्थे, आशा गर्दछ कि तपाईँलाई यही सबै कुरा अर्थ बुझ्न सक्नुहुनु होला। जो हृदयको गुप्त भेदहरू प्रकट हुनु र यी दिनहरूको लागि गरिएको परमेश्वरको प्रतिज्ञाप्रति विश्वास गर्दैन। यी फेरिसीहरू पनि त्यस बखत यसो गर्न सकेका थिएन। उनीहरू यसुलाई जो कि स्वयं परमेश्वर थिए चिन्न सकेन थिएन। ओहो, होइन होइन, त्यो मानिस भएर आफूलाई परमेश्वर बताउँदछन् भन्दछन्। एक दिन जब यसु रोटीहरू र मासुहरूलाई उनीहरूको लागि गुणित गरेपछि त्यहाँ उभिएका थिए, तब उनले उनीहरूसँग भने, म तिमीसँग चच्चो चच्चो भन्दछु, जबसम्म मानिसको पुत्र मासु खाँदैन र उसको रगत पिउँदैन तिमीमा जीवित छैन। म कल्पना गर्न सक्दछु कि उसको पछाडि हिँड्ने भीर यो बन्दे फर्केर आए। यो मानिस हामीसँग यो उमेर गर्दछ कि हामी आदम खेर हो र मानिसको मासु खान सक्दछ। ओहो, यो त शान्ति पनि हो। डाक्टरहरू र मेडिकल डाक्टरहरू र आदिले भनेको थिए, यो मान्छे पागल हो। क्या यति नै छ? पुरोहित ठिक छ, त्यो मान्छे पागल हो। हामीले उहाँको शरीर खान दिने हो? यहाँ सबै उसले भनेको थियो, बुझियो। परन्तु आत्मिक जन हुन सक्दछ उसको यी चेलाहरू पनि यो सम्झिन नसकेका हुन्। उनीहरू यी सबै कुराहरूको ठिक ठिक अर्थ पनि थाहा नपाएका हुन्। परन्तु उनीहरूले यसलाई त्यही हालतमा विश्वास गरेका थियो। यो समझ उनीहरूसँग कहाँबाट आएको थियो? यो समझ उनीहरूमा यसबाट आएको थियो कि उनीहरूलाई यसुलाई परमेश्वरको पुत्र सम्झेका थिए। हुन सक्दछ कि म यहाँनिर यी सबै कुरालाई बुझ्नमा समस नहोला, परन्तु म विश्वास गर्दछु कि यो परमेश्वरको वचन हो र जै जाति परमेश्वरको वचन विपरीत छ, तब त्यसबाट म अलग्गै रहन चाहन्छु र मैले सधैँ नै यस्तो गर्न प्राप्त गरेको छु। अब तपाईँ यी 70 चेलाहरू माथि ध्यान दिनुहोस् जसलाई येशु बोलेका थिए। एक दिन जब येशु उनीहरूसँग उभिएर कुरा गरिरहेका थिए कि जब उनले उनीहरूसँग भनेका थिए, मानिसको पुत्र स्वर्गबाट आएका हुन् र उसलाई स्वर्गमा नै उठाएर लगिनेछ। उनीहरूले भने, के हामी यो मानिसलाई चिन्दैनौ जहाँ यो जन्मेको थियो? हामी त्यस ठाउँलाई पनि चिन्दछौ, उसकी आमा मरियमलाई पनि चिन्दछौ, हामी यसको बालाई पनि चिन्दछौ भने यो किन यसै भनिरहेको छ? मानिसको पुत्र स्वर्गबाट आयो र फर्किएर स्वर्ग नै जानेछ? यो त बेथलेमसँग आएको हो, अर्थात यो त बेथलेममा जन्मिएको थियो भने फेरि यो यसो किन भनिरहेको छ? ओहो, हामीलाई थाहा छ कि यस मानिसमा अवश्य नै कुनै न कुनै घरवारी पाएन गरिन्छ। के तपाईँलाई बुझ्नु भयो? यसुले उनीहरूसँग यो कुरा यस ताङले बनेको उनीहरू उसँग अरू थेरै बेरै हिँड्दै र फर्किएर फिर्ता गए। परन्तु उसका चेलाहरू उसँगै त्यो उभिएर देखियो। उनीहरूले यसुलाई विश्वास गरेका थिए। उनीहरूले त्यस दिनका लागि प्रतिज्ञा गरेका वचनलाई प्रमाणित हुँदै गरेको देखेका थिए। कसले रोटी लिएर त्यसबाट रोटीहरूको स्तुति गर्न सक्दथ्यो? जस्तो कि केवल परमेश्वर नै गर्न सक्दथे र उनीहरूलाई थाहा थियो कि ऊ परमेश्वरको पुत्र हो। चाहे यो कुरो उनीहरूको लागि एउटा पहिले नै किन नभएको होस्, चाहे उनीहरूलाई यो कुरा समझमा आएको होस् या नहोस्, परन्तु उनीहरूलाई यसलाई हर हालतमा अनुकरण गर्ने, किनकि परमेश्वरको वचन प्रकट भयो र ती वचन विरोधी अन्य सबै कुराहरूबाट पृथक गरिएको थिए। परमेश्वर हाम्रो सहायता गर्न हामीसँग पनि विश्वास छ। हामी विश्वास गर्दछौ कि यो पवित्र शास्त्र सच्चो हो। हुन सक्दछ कि मसँग यति विश्वास नहोस् कि म यसको सबै कुराहरू पुरा गर्न नसकौ, परन्तु यसलाई हर हालतमा विश्वास गर्दछ। युसुफलाई अङ्कारण नै उसका भाइहरूबाट अलग गरियो। उसँग के समस्या थियो? ऊ आफ्नो भाइहरूबाट अलग हुनु चाहँदैन थियो। जो उसको इच्छा थिएन कि ऊ आफ्नो भाइहरूबाट अलग होस्, परन्तु उसको भाइहरूले नै स्वयंलाई उसबाट अलग गरेको थियो। बुझियो, उसको उजलबल चमकदार डलरको अगाडि उनीहरूको प्यान्ट्स टिक्न सकेनन्। उनीहरूलाई थाहा थियो कि ओ कुलपति हो। उनीहरूलाई थाहा थियो कि इसहाक मलाईसम्म गर्ने। उनीहरूलाई थाहा थियो कि यकुब उनीहरूलाई पिता हन्। उनीहरूलाई थाहा थियो कि यो सत्य हो। परन्तु युसुफ जन्मेको थियो, ऊ एउटा आत्मिक जन थियो, ओ दर्शन देखेको थियो, ऊ परमेश्वरको अर्थ बताउँदै थियो र उसको द्वारा बताएको सपना वा दर्शन एकदम सही नै गर्दथ्यो। जे जति पनि उसले बनियो यो रहस्य थियो। परन्तु उसको ज्याक्स या कुलपति भाइ उसको प्रति इसरायलले बरिएर उसलाई मिस्रहरूलाई बेचिदिए। के तपाईँले बुझ्नुभयो? उनीहरूले स्वर्गीयलाई युसुफबाट अलग गरेको थिए किनकि उनीहरू मात्र प्यान्ट्स थिए, परन्तु युसुफ उनीहरू बन्द भिन्न प्रकृतिको थिए। ठिक जस्तै नै आजका सच्चा विश्वासी पनि छन्, यो भिन्न प्रकृतिको हुन्छन्। उनीहरूलाई स्वयंलाई उसबाट पृथक गरी हिँड्छन्। उनीहरूले यसलाई बुझ्दैन, तामा स्वयंलाई चाँदीबाट पृथक गराउँदछन्। अब हामी देख्दछौ कि युसुफको भाइ युसुफको प्रति इसरायल बढिएको थियो र उनीहरूले उसलाई बेचिदिएका थिए। किन के आज उनीहरू ठिक यस्तै नै गर्दछन्? यो वास्तवमा के थियो? उनीहरूले भनेका थिए कि उनीहरू यो ईर्ष्याको कारणले नै भएको थियो। उनीहरूले यस कार्यलाई अन्त गर्न चाहँदैन थिए किनकि उनीहरूले युसुफ भन्दा भिन्दै प्रकृतिका बनेका थिए। उनीहरूले युसुफसँग ईर्ष्या गर्दै थिए किनकि उनीहरूले मात्र प्यान्ट्स थिए, परन्तु युसुफ डलर थिए र यसै कारण उनीहरू यसै गर्दथिए। अब यदि बेनसँग बनाउ, खुदाको नाममा मुबारक हो मेरा डलर भाइ जो उसले गर्दछ। म त्यसमा कुनै दल्ब ल्याउन सक्दिनँ, परन्तु म त्यही गर्दछु कि जो माफ गर्न सक्दछ। त्यस्तो भाइ हामी उनीलाई एकलै हिँड दिऊ। परमेश्वर नै यसको लागि आफ्ना कुनै योजना त्याग गर्नुहोस्। जस्तो कि मैले आइतबार तपाईँहरूमा प्रचार गरेको थियो कि परमेश्वरको वचनको महान सुरसँग माया तरना भइरहेको छ। कुनै पनि संगीतकारको जस्तो परमेश्वर नै यस सुरसँगमा गुणहरूलाई मा मिलन दिनु बिन्दुहरूलाई परिवर्तित गरिएका छन्। जुन तपाईँ समयहरूको र युगहरूको बदललाई हेर्नुभयो भने तपाईँ यस पत्रलाई अर्थ वचनलाई देख्नुभयो भने तपाईँ थाहा पाउनु हुनेछ कि यहाँ के घटित हुनेवाला छ। उनीहरूले त यस्तो नै गर्नुहोस्। उनीहरूलाई यस्तो गर्नबाट रोक्न लागि कुनै तरिका सधैँ छैन। यदि कुनै मानिस यस सुर सङ्गमलाई या सङ्गीतलाई बुझ्दैन कि यो क्या हो भने उसको लागि यो एक मात्र कोलाहल मात्र हो। ओ यसलाई बुझ्दैन, ऊ यसलाई सुन्नुको लागि इच्छुक पनि छैन। ओ त बस यही सोध्दछ, म चाहन्छु कि उनीहरू यस गुललाई बजाउन बन्द गरिदिनुहोस् ताकि म घर फर्किए जाउँ। ऊ यसलाई सुनाएन इच्छुक हुँदैन किनकि ओ यस सुर सङ्गमलाई जान्दैन, ऊ वैशक यसलाई जान्दैन। परन्तु रसिया त यसलाई आदिदेखि लिएर अन्तसम्म जान्दछु, थाहा पाउँदछु कि तपाईँले बुझ्नुभयो। र यदि निर्देशकमा पनि त्यही आत्मा नहोस् जुन आत्मा रचियतामा पाएन गरिन्छ भने ऊ यसलाई भिन्न प्रकारबाट खरिद गर्न सक्दैन किनकि ऊ त केवल चिन्हद्वारा नै स्वरित हुन्छ। र यदि चिन्ह नै यो प्रमाणित नगरोस् कि सङ्गीतकार कसरी यसलाई बजाइरहेको छ भने यो स्वरित हुन सक्दैन। आमिन जी हजुर, यस्तो नै हो। यदि तुरिया विचित्र प्रकारको आवाज स्वर गयो भने कसले यो थाहा पाउन सो कि युद्धको लागि तयार हुनुहुन्छ अथवा युद्ध मिर्चा बाटपछि हट्न छ अथवा के गर्नु छ? तपाईँ वचनमा हेर्नुहोस् र हेर्नुहोस् कि तपाईँ कुन समयमा रहने हुन भएको छ, तब तपाईँ यी पेनस सिक्काहरूलाई पनि देख्न सक्नुहुन्छ र तपाईँ यी यो पनि देख्न सक्नुहुन्छ कि जो वचनबाट जगमगाइरहेका छन्, जसले वचन जान्दछ र वचन देखिरहेका छन्, उनीहरूले यस चिन्हलाई गतित हुँदै गरेका पनि देखिरहेका छन्। यो यहाँ छ बाइबल नाम आफ्नो औलो जवाबित गर्दसम्म जस्तो कुवामा पनि पानी भर्न आएको सवारी आइमाईलाई जब यसुले उनीसँग भने, जा आफ्नो पतिलाई यहाँ बोलाएर आ। स्त्रीले उसलाई उत्तर दिए, मा बिना पतिको हो। यसुले उसँग भने, त ठिक भन्दछ, त बिना पतिको होस्, किनकि तैले पाँचवा पति गरिसकेका छस् र जससँग त अहिले छ त्यो पनि तेरो पति होइन। आमाईले भने थिए, हजुर, म थाहा पाउँछु कि तपाईँ आगम वक्ता हुनुहुन्छ। हामीले उनीहरूलाई 400 वर्षसम्म पाएन, परन्तु हामीले थाहा हुन्छ कि मसिहा आउँदैछ र उहाँ एउटा आगम वक्ता हुनु पर्दछ। उहाँले गर्ने केही नै हो कि यसुले उसँग भने, म त्यही हुँ। ओहो, तब त्यहाँ तुरन्त नै सुर संगम बिना आवृत्तिकीको झनीबाट उज्यो, आवृत्तिकीको झनीमा तारिफ थाल्यो र ऊ दौडै नगरमा गएर मानिसहरूसँग भन्न थाल्यो, औ एउटा मानिसलाई हेर जसले मैले जे जति गरे मलाई भनिदिन्थे कि यही त त्यो मसिहा होइन जसको हामी प्रतिज्ञा गरिरहेको छ। देख्यो, ऊ निश्चय नै त्यस संगीत पत्रको विषयमा थाहा पाएको छ थिए जुन त्यस सुरसँग म बजिराखेको थियो जसले विश्वासलाई अविश्वासबाट पृथक गरिरहेको थियो। विश्वास कुनै गिर्जाबाट होइन, अपितु विश्वास त परमेश्वरको वचनलाई सुन्नले आउँदछ कि यो वचन के हो। ठिक यही कुरो हो आज देख्न आउँदछ। आज अनेक कई मानिस बर्डनलाई हेर्दछन्। बस यस सन्देशलाई समाप्त गर्नको लागि म मात्र 5 मिनट और लिनेछु। मानिस वरदान ती निहारत छन्, निगल्दछन् र उनीहरू विचार गर्दछन् कि ओ यो कति महान वस्तु हो। यो उनीहरू वरदानमा मिलावट गर्नका लागि चेष्टा गर्दछन्। तपाईँ यसो गर्न सक्नुहुन्छ र न त तपाईँ एक पेन्सलाई 5 सेन्ट्सको सिक्का बनाउन सक्नुहुन्छ र न त एक पेन्सलाई 10 सेन्ट्सको सिक्का बनाउन सक्नुहुन्छ। यो त पेन्स नै रहन्छ। यदि तपाईँ पेन्स सिक्काको रूपमा आफ्नो पहिचान गर्नुहुन्छ र शेष सुरीसँग हिँड्नुहुन्छ भने परमेश्वर तपाईँलाई उपयोग गर्न सक्दैनन् हुनु सक्दछौ। हामी सबै यसो गर्न सक्दैनौ होला। जब परमेश्वरले इजरायलीहरूलाई मिस्रबाट निकालेर थिए तब तिमीहरूमध्ये प्रत्येकलाई त्यो सबै थोक गर्नु पर्ने कुनै आवश्यकता थिएन जुन मोसाले गरेको थियो, परन्तु उनीहरूले मोसाको कुरालाई विश्वास गरेको थिए। यो सही कुरो हो, उनीहरूले मोसाको कुरालाई विश्वास गरेका थिए किनकि उनीहरूलाई थाहा थियो कि ऊ यस बेला चिना थियो। परमेश्वरले यही नै प्रमाणित गरेका थिए कि उसको वचन मोसासँग छ। उनीहरूले भने, फिरोनसँग मलमलप वर्ष भाला छन्। परमेश्वरले भने, मोसासँग मेरो वचन छ र यही उनको लागि पर्याप्त थियो। हुनु सक्दछ फिरोनसँग ठूलो शक्तिशाली फौज होस्, परन्तु मोसासँग परमेश्वरको वचन थियो कि किनकि ऊ परमेश्वरको भविष्यवक्त थियो र ती वचनहरूलाई प्रमाणित गरिनेको लागि थियो। यो त केवल जीवित परमेश्वर नै थियो जो भूमिको धुलोलाई माथि फर्काएर पिस्तुहरू या दासोलाई बनाउन सक्दथ्यो। एउटा मानिसले जस्तो गर्न नै सक्दैनथ्यो। यो एकमात्र एक मानिस थियो जो त्यहाँ उभिएर यो भन्दथ्यो, भोलि पैसे बेला जस्तै हुन सो र जस्तै नै परमेश्वर गर्दथ्यो। के तपाईँ बुझ्नुभयो? उनीहरूलाई थाहा थियो कि मोसासँग परमेश्वरको वचन छ, तब उनीहरूलाई यसको कुनै मतलब थिएन कि फिरोनसँग कति बलमस त अवथ कति काल कोठाहरू छन् र इसरायलीहरूको कति इँटाहरू बनाउनु छ, परन्तु उनीहरूलाई थाहा थियो कि मोसासँग परमेश्वरको वचन छ। अत उनीहरूलाई जंगलमा हिँड्न सुरु गरिदिए। ऊ एउटा व्यक्ति थियो जसको नाम दतान थियो। उसले मोसासँग भन्यो, तिमीले धेरै गयो, अब सारिदियो, हामी सबै पवित्र जन हो, अत हामी सबैलाई त्यो सबै गर्नमा सहसम हुनु पर्दछ जुन मोसाले गरेको थियो। र मोसाले भन्नुभयो, प्रभु के गरू? र परमेश्वरले मुसासँग भन्यो, त त्यस मण्डलीको माझबाट अलग बाहिर जा, तिनीहरूबाट टाढा हो जा। र परमेश्वरले पृथ्वीको मुख्य मुख खोली दिए, ततान र उसका सबै मानिसहरू निल्दिए। उसले उज्यालोलाई अन्धेराबाट आफ्नो वचनको प्रतिकारणको द्वारा अलग गरे। ओ आज पनि त्यही परमेश्वर हो। र अन्तमा म तपाईँलाई बताउने छु कि गत राति म तपाईँहरूलाई भनिरहेको थियो, जब म यहाँ पहिलो पटक आए, यो कुनै व्यक्तिगत घटना होइन। यदि तपाईँ जस्तो सोध्नुहुन्छ भने तपाईँ आफ्नो हृदयको पर्दालाई तल जानुहोस्। म त यो केवल तिमी मानिसहरूको लागि भनिरहेको छु, यो विश्वास गर्दछन्। यो पहिलो नै भनेको थियो कि यस मुसामा घटित हुनेछ, जस्तो नै सबै कुराहरूको गवाही दिनहरूमा, जस्तो नै आज पनि यो सबै कुराको गवाही कस्तो प्रकार हृदय गुप्त व्यत प्रकट गरेको प्रश्नलाई उपहार पुर्याउँदछ। तर अन्तिम घटनामा अति महान थियो कि उसलाई घटित हुनु अहिले बाँकी थियो। हामीलाई थाहा छ कि जब पहिलो पटक यस्तो भयो, तब तीन पटक सृष्टि अस्तित्व भयो, तब यस्तो चार पटक भयो। गत राति मैले तपाईँलाई भनेको थियो कि जस्तो पाँच पटक घटित भयो। र म प्रोटेस्टेन्ट चर्चका एउटा समुदायमा संगठित आओस् भनेर प्रतिज्ञा गरिरहेका थिए। यही हो त्यो जो म व्यवहार बिहान बोल्न चाहन्छु। मेरो मतलब हो कि यस विषयमाथि म शनिबार बिहान बोल्न चाहन्छु। के तपाईँलाई बुझ्नु भयो? जुनसुकै बेला यी दुवै विश्व चर्चसँग प्रोटेस्टेन्ट चर्च एउटा हुन्छ भने परमेश्वरको आत्मा सर्वदा नै यसको विरुद्धमा उभिने गर्दछ। आज राति यो एउटा व्यक्ति बसेको छ जो यस घटनाको गवाह हो। यो पछिल्लो वर्षको गिर्जा बन्द पहिलो धेरै दिन भएको छैन। जब म कोला रोडमा थिए, म त्यहाँ शिकार खेल्न जाने गर्दथे, तर प्राय जसो म त्यहाँ आफ्नो विवाहको वर्षगतमा जाने गर्दछ। मैले आफ्नो नोकरीको दौरान कमाएको 5 सेन्टको सबै सिक्काहरू जब गरेर राखेका थिए, ताकि बेकिङ पाउडर या अन्य सबै सामग्री किन सकियोस्। अब मेरो र या मेरो पत्नीको विवाह भयो कि त्यस बेला यति पैसा थिएन कि म आफ्नी पत्नीलाई हनीमुनको लागि ले जान सकु। त मैले यही दुवैलाई मिलाई जुलाए कार्यक्रम बनाए र मैले आफ्नो श्रीमतीलाई हनीमुनको निम्ति शिकारमा लिएर गए। र त्यसै बेलादेखि यसो गर्दछौ कि त्यसै बेलादेखि म मेरो बिहाको वर्ष गाथको अवसरमा या नभएर सधैँ कोलगर दोलोमा हुनु नै गर्छ। यस पटक पनि म कोलोरादोमा थिए। गत राति मैले यहाँ दुईटा सेवकाहरूलाई देखेको थियो जो मसँगै त्यहाँ शिकार कप्याममा थियो। मैले अलास्काबाट तल आउनु थियो, उनीसँग शिकार बेच्नु थियो। ओ मार्टिन बावस थियो। गत राति ऊ याद थियो कि ऊ जा त्यहाँ पछाडि बसेको थियो र ऊ एउटा सानो केटो थियो, उसको नाम मैले बिर्सेको छ। ऊ त्यहाँ बसेको थियो कि तपाईँ त्यहाँ हुनुहुन्थ्यो सानो ठिक छ र हुनु सक्दछ कि के बाई पल्भर या छ र हामी त्यहाँ पहाड थियो। म क्लोरादामा जाने गर्द मैले त्यहाँ क्यों वर्ष शिकार गरेको छ। र प्रत्येक पटक हाम्रो विवाह गत 23 अनुभवबाट आउँदछ पर्दछ त्यहाँ रेडियन पहाडहरूमा एउटा सानो ठाउँ छ जहाँ मैले हनीमुनको लागि आफ्नो पतिलाई लागेको थियो। त्यो ठाउँ पनि एकदमै यही ठाउँ जस्तै छ, परन्तु त्यहाँ थर थराएका एस्पनका रुखहरू र साना साना बुत्नाहरूका राम्रा छालावाला जङ्गली वृक्ष या बोस वृक्ष थिए। र 23 अक्टोबरमा म त्यहाँ पुरा देश दिनभरि घुमिरहन्छ र आफ्नो टोपी लाइफ झिकेर आफ्नी असल वा वफादार पत्नीको लागि परमेश्वरलाई धन्यवाद दिन्छु कि ऊ यही सबै वर्षभरि मात्रपति वफादार र उदार छिन् र पवित्र शास्त्रलाई प्रचार गर्नमा उसले मेरो सहायता गरेको थिए। र यस पटक क्लोरोडोमा भयंकर सुपक मौसम थियो जस्तो कि प्रयासकारको मौसम पूरा देशभरि नै रहेको थियो र म विचार गर्दछु कि हामी भन्दा स्थिरतिर पहाडमा लगभग 200 मानिस थिए मलाई क्षमा गर्नुहोस् हाम्रा शिकारी खेमा बन्द थिए लगभग 100 अरू मानिस थिए र उनीहरू 4 या 5 दिनदेखि शिकार खेलिरहेका छन् म क्यौं वर्षदेखि हरिणको शिकार गर्दै आएको छु मैले त्यहाँ एउटा हरिणमाथि गोली चलाए र वक्लो कुलहरीको कारण उसलाई मैले बेताउन सकिन म त्यस दिन त्यसै हरिणलाई शिकार गर्ने चक्करमा लगिरहे र अगलो दिन फनोमा यो खबर मिल्यो म रेडियोमा प्रसारित भयो कि बफलो आदि आइरहेको छ र हुन सक्छ कि रातभरिमा यी पहाडहरूमा 20 फिट अग्लो बर्फ जन्म आओस् अत मैले भाइसँग भने मैले भाइहरूलाई बोलायो त्यहाँ मार्टिन बायोस पनि थिए र मैले उनीसँग भने भाइहरू तपाईँहरूले सुन्नु भएको छ रेडियोमा भनेको छ अब यदि तपाईँहरू यहाँबाट बाहिर निस्किन चाहनुहुन्छ भने राम्रो यही हुन्छ कि तुरन्त यहाँबाट बाहिर निस्किनुहोस् अथवा साह्रै ढिलो हुँदैछ किन निस्कनु भएन भने एक हप्तासम्म यहाँ बस्नु पर्यो हुन सक्छ मैले त यहाँबाट निस्किनुहरू पर्दछ किनकि मैले त आउँदै सोमबार फुल गोस्पेल बिजनेसम्यान क्रिस्टियन बिजनेसम्यानका परिहरूसँग तक्सम हुनुवाला सभामा म लिनुस् भाग लिनुस् तापनि तपाईँहरूको इच्छा हो यदि सबै मानिस यहाँ बस्न है त चाहनुहुन्छ भने म अपनी तपाईँहरूसँग यही बस्छु किनकि म तपाईँहरूको गाइड हुँ मार्टिन भाइसँग मन्द गति र तीव्र गतिको तर्क थियो ती सबैसँग हामीसँग अरू हरिण भएका थिए कि हामीले कहिले अरू हरिणको शिकार गरेका थियो हामीले तिनलाई मार्टिन बाइसलाई तथा ती मानिसहरूलाई दियो र उनीहरू बाहिर गए अब उनीहरू आज राति यस घटनाको साक्षी छन् र अगलो दिन मैले सोचे ठिक छ र त्यस दिन बरफ झर्ने र उनीहरू शिकार खेल्नका लागि बाहिर निस्किए मैले उनीहरूसँग भने यदि हामी बरफ खन्छु भन्दा पहिले नै त्यहाँ माथि टेन्टमा पुग्यो भने भोलि म तल आउनेछु र आफ्नो पत्नीलाई टेलिफोनमा बोलाएर उसलाई भने छु कि तिमी जस्तो असल पत्नीको लागि म धन्यवादी छु यो हाम्रो विवाहको वर्षगाँठ थियो र म तल गए परन्तु उसलाई टेलिफोनमा बोलाउन सकिन्न म फर्केर गए र त्यसबाट सहरमा प्रत्येक व्यक्ति त्यस बर्फिलो तुफानको सामना गर्न लागि तयारी गरिरहेका थिए एउटा ठुलो बर्फिलो तुफान आउनेवाला थियो र अखबारहरूमा भनिएको थियो कि त्यस राति क्लोरोडोमा कमसे कम 20 फिट बर्फ खान्छन् सक्दछ आज राति बाई सिम्पसन पनि यहाँ कतै बसेका छन् या उनी यहाँ बसेका हुनु पर्दैन उनी त्यस बेला क्यानाडामा थिए उनी सडकमा थिए र अनि क्लोरोडा बाइपास गुजरे उनले बाई सिम्पसनलाई बताए क्लोरोडा बाइपासमा भयंकर बर्फिलो आदि आउने वाला छु भाइ सिम्पसन के तपाईँ यहाँ हुनुहुन्छ तपाईँ कहाँ बस्नुएको छ उनी त्यहाँ बसिरहेका छन् र उनले भाइलाई बताए क्लोरोडा बाइपासमा भयंकर बर्फिलो आदि आउने वाला छु अत मैले बहिनी इभेन्सलाई बाइकी पत्नीलाई फोनमा बोलाए म समीस राखेको छु कि छैन कि बाई एभान्स आज राति यहाँ छ भाइ एभान्स के तपाईँ यहाँ हुनुहुन्छ म भन्न सक्दिनँ कि उनी यहाँ पुगेको के होला भनेर हुन सक्दछ कि उनी यहाँ क्यानभासको समयमा हुन् मैले उनकी पत्नीलाई फोन गरेर र उनलाई भने मैले आफ्नी पत्नीलाई फोन दिए परन्तु मैले उनीसँग कुराकानी गर्न पाएन किनकि उनी पसल गएका थिए तपाईँ मेरी पत्नीलाई भनिदिनुहोस् कि ती बाई टोनो स्टोमिलाईलाई जो कि पुरोहितहरूको संघको सभाको सम्पत्ति सभापति छन् उनलाई यो तपाईँ होस् कि यदि आइतबारमा त्यहाँ पुग्न सकिन्न भने उनले कुनै भक्तलाई पहिलो नै तयार राख्नुहोस् किनकि हुन सक्दछ म यहाँबाट कुनै पनि हालनमा बाहिर निस्किन नसकोस् यहाँ यिनीहरूसँग छु। यसपछि के घटित भयो? त्यस राति बरफ त खसेन, तर अघिल्लो बिहान बादल वास्तवमा मन्द या क्रुद्ध थियो। मैले भाइहरूसँग भने, भाइहरू मैले क्यों वर्ष सबैमा चराएको छु र गराएको छु, काम गरेको छु, र जतिखेर बरफ खस्छ छ तपाईँ जति सितो हुन सक्दछ कि आफ्नो क्याम्पमा जानुस्। कारण मैले त्यो बेलादेखि सकेछ। अब तपाईँ बन्द मिनट भित्र आफ्नो हातहरूलाई पनि दुई या तीन दिनसम्म देख्न सक्नुहुन्छ, किनकि यी बर्फिला तुफान आएपछि अत्याधिक अन्धकार साउँछ या आउनेवाला बर्फिला आँधी गुमार र वा 9,000 फिट अग्ला हुनुहुन्छ। र मैले उनीहरूलाई भने, यदि तपाईँहरू यस बर्फिला आँधीमा घेरिनु भयो भने तपाईँहरू नास्त बाहे जानु हुनेछ र तपाईँलाई यही नै पहाडहरूमा मर्नु हुनेछ। अब हामी बाहिर जानेछौ या प्रत्येकलाई सिकारी केमा राखेर म माथि धरामा गए र मैले उनीहरूसँग भने, यदि म फर्किएर आएन भने तपाईँ म भित्र आऊ भनेर नपक्नुहोस्। परन्तु अतिखेर पनि पहिलो तोप्लो राख्दछ, तपाईँहरू तुरन्त नै क्याम्प भित्र पहुँच्नुहोस्, किनकि यदि तपाईँ यस्तो गर्नु भने तपाईँ। र मैले उनीहरूसँग भने, यदि म फर्किएर आएन भने तपाईँहरू म भित्र आउनुहोस् भनेर नपक्नुहोस्। परन्तु जतिखेर पानीको पहिलो थोपाले खोज्दछ, तपाईँहरू तुरन्त नै क्याम्प भित्र पहुँच्नुहोस्, किनकि यदि तपाईँ यसो गर्नु भन्नु भने तपाईँ आउनु भने कत बोलाउनुहोस् र बाटो मेटाउनुहोस् हुनै छैन। उनीहरूले भने, यस्तै गर्नेछ। म माथि धारामा चढे र त्यहाँ उत्तरी अमेरिका पाइने वाला खास किसिमका बेरियाहरू कराएका थिए। मलाई थाहा थियो कि मौसम बदलिने वाला छ। त्यस बेला एकाएक हावाको एउटा जोरदार धमाका आयो र बरफ सँगै सँगै पानी पर्न थाल्यो। मैले भने, मेरो अन्दाज छ कि उनीहरू सबै टेन्टमा गए। मैले उभिएर चारैतिर हेरे। मैले सोचे, यो भन्दा पहिलो नै म फर्किएर आए म जान्दछु कि त्यो हरिन उसलाई भाई ब्रानामले गोली हानेको थिए म बेताउ, किनकि बरफले त्यसलाई स्वप्नेछ र वास्तवमा ऋतु आउँद उज्याल त्यो देखिन छैन। मैले विचार गरे कि मैले त्यस हरिणमाथि कसिएर प्रहार गरेको थिए र यो पहिलो जस्तो हरिण थियो जसलाई मैले गोली हानेपछि पानी प्राप्त गर्न सकेको थिए। जहिलेदेखि मैले आफ्नो सानो राइफललाई किनेको छु, मैले त्यसबाट 55 शिकार गरिसकेको छु। मलाई त्यस हरिणले यस प्रकारको भागेकोमा एकदमै राम्रो लागेन र एक्सन पछि नै हिउँको ठुला ठुला डाला खस्न थाले, जुन लगभग 5 वर्ग देखिरहेका थिए। ती बरफको डाला सबैतिर खसिरहेका थिए र प्रचण्ड हुरी पनि चल्न थाले। परन्तु मलाई थाहा थियो कि मैले त्यस पहाडमाथि बसिरहेको यदि म यहाँबाट कुनै प्रकारले तल पुग्यो र पहाडको कुनै काटिएका या कतावतसँग ठोकिए भने मैले पहाडको कतावती सारा लडाई त्यसबाट तल जानुस्। जबसम्म म सेतुका साना आधारसँग नकोथिक्यो तब म अनुभव गर्न सक्छु कि अब म त्यस मार्गमाथि छु जहाँ हाम्रो कायम छ र त्यहाँबाट बाहिर निस्कनलाई बस यही मात्र तरिका थियो। अत मैले यो सोच्यो, मैले एकतातिर र अर्कोतिर हिउन थाले। तपाईँ हराउनु नि थियो, अत त्यही नै तपाईँ मर्ने नि परियो। अत मैले त्यस पहाडबाट तल फर्न सुरु गरे। मेरो अनुमान सोकी कि म त्यस पहाडबाट लगभग 300 या 400 गज त ओलिरहे थिए। त्यसका बतकबाट लगभग दोहोरिरहेका थिए
र त्यसै बेला एउटा विचित्र आवाज मैले सुने। यहाँ बाइबल मेरो अगाडि राखिएको छु र मेरा यी सबै कुराको रेकर्ड स्वर्गीय पितासँग एकत्र भइराखेको छु। अब त म लगभग दौडिरहेको थिए र त्यहाँबाट बाहिर निस्किने प्रयास गरिरहेको थिए र मैले लगभग 20 फिट दूरीमा आफ्नो अगाडि झरीहरूमा देखे। त्यहाँ वायु तन्द गरिरहेको थियो। त्यस आवाजले मङ्गन बन्यो, रोकियो, तिमी जहाँबाट आएको छौ त्यहीबाट फर्किएर जाऊ। र तब म त्यहाँ रुकिए। मैले सोचे, हुनसक्छ कि यो प्रचण्ड आँधीको आवाज नै हो। म त्यस्तो
कहीं पनि सोची रखेको थिएन। मैले एकछिन प्रतीक्षा गरे र त्यस बतक मैले सधैँ कसिएर बोक पनि लगिरहेको थियो। अत मैले सधैँ विचित्र निकाल्यो एउटा काँटाले मेरो लागि यस सधैँ विचित्र व्याख्या गरिएको थियो कि त्यो वास्तवमा सही राम्रो सौन्द विचित्र थियो। यो सौन्द विचित्र बेरेको माझमा राखेको थियो जस्तो थियो। त्यस बेला म ब्रस र पसिनालाई भिजे पनि राखेको थियो। मलाई त्यस बेलाको भोक लागिरहेको थियो। अत म सौन्द विचित्रलाई हर हालतमा खान चाहन्थे। म त्यही उभिएको थिए। मैले त्यस सौन्द विचित्रसँग भरिएको कागजलाई निकालेर त्यही मातामा गाडिदिए, किनकि यदि जनावरले यी सबै वस्तुहरूलाई देखेर यदि कुनै पनि उनीहरूलाई सम्म जस्तो वस्तु देखेको भने उनीहरू त्यसलाई पाउनको लागि पछाडि दौडिन्छ। म त्यहाँकै वैरश्रममा उभिरहेको र फेरि मैले सोचे, ठिक छ, अब म अगाडि बढ्दैछु। त्यसले भनेछ, त्यहाँ बताएका त्यो फर्केर जा। र जसरी नै म अगाडि बढ्न सुरु गरे भने जसरी सप आवाज तपाईँ मेरो सुन्नुहुन्छ कि त्यसै नै सत आवाजले मलाई बन्यो, पछाडि गुम र जा बत तिमी आएका त्यही फर्केर जा। मैले सोचे कि खुदा कसरी हुन सक्छ, उसले मलाई त्यस मिट्टुको कुमा जानको लागि भनिरहेको छ। म त्यहाँ एक मिनटको लागि उभिरहेको र मैले सोचे यो त त्यही आवाज हो जसले मसँग ती तिनीहरूको लागि बनेको थियो। यो त्यही आवाज थियो कि सचको विषयमा तपाईँलाई मैले गत राति भनेको थियो कि यस आवाजलाई मलाई मेरो पत्नीको विषयमा बताएको थियो कि यो आवाज एकदमै मानवीय आवाज जस्तै नै थियो। यी आवाज त्यही थियो कि जसले अब म बालक नै थियो तब मसँग कहिले रक्सी नपिउने धुम्रपान नगर्ने को लागि बनेको थियो तथा मलाई बनेको थियो कि के यो सबै घटना अन्तको बेलामा हुनेछ। प्रभु यो पवित्र शास्त्र मेरो हृदयको माथि छ र मलाई यसले के लाभ हुनेछ कि म तपाईँलाई झुठो बताऊ, जबकि मलाई यो थाहा छ कि म यस गरेर आफ्नो नै आत्मालाई नरक पुर्याइदिनला। यो सत्य हो, यो विचित्र किन्तु सत्य हो। मैले सोचे, ठिक छ, म यस आवाजलाई पर्याप्त अनुकरण गर्न चाहन्छु। म किन मलाई यहाँ माथि पहाडमा पठाउन म त्यस आवाजको कुनै न कुनै उद्देश्य होला। हुनु सक्छ कि यो मेरो जाने समय हो। अत म पछाडि तरफ फर्केर जङ्गलै जङ्गल हुँदै सिधा सिधा त्यससम्म हिँडिरहे जबसम्म कि म त्यस टकुरामा पुगिन हुनु सक्दछ कि म त्यस पहाडमा लगभग 300 या 400 गजसम्म सिधा सिधा हिँड्दै रहेको छु। या त्यो बर्फिलो तुफान जति बक्लो थियो कि म केही पनि देख्न सक्दैन थिए र हावा र रुखहरू कसिलाई कसिलाई हलिरहेका थिए र मैले आफ्नो राइफल लिए। त्यस बेला मैले राति कमिज र रातो टोपी लगाएको थियो। मैले आफ्नो राइफललाई यस्तो प्रकारले तालतिर उठाएर थिए कि धुवाको सवामना त्यसमा नहोस्, रहन नसकोस्, किनकि कुनै कुनै बेलामा लु या जङ्गली जनावर र यससम्म कि सिंह पनि त्यस गुफाबाट आकर्षित भएर गुफातिर दौडिदिए आउँदछन्। यदि म कुनै जनावरको पछाडि दौडनेछु भने दुबा फैले नै सम्भावना बढ्दछन्। अन्त मैले राइफललाई यस प्रकारले तलतिर राखे ताकि त्यसको दुबा तलतिर नै निस्कियोस् र यसलाई कुहिरो र बरफको टिकासँग पनि बचाइन सकियोस् र फेरि म एउटा रुखमुनि बसे। म त्यहाँ बसेका थिए। मैले विचार गरे, भला ऊ मलाई यहाँ किन बोलाउन चाहन्थे। मलाई सही सन्देह थियो कि अब ऊ तल जाने बाटो खोज्न सकु। म सही भयभीत भइरहेको थिए। तब त्यहाँ बसेर लगभग 10 या 15 फिट तारासम्म देख्न सकिन्थे थिए। हुन सक्छ कि यो बन्द तारा म कहीँ पनि देख्न सक्दिनँ होला। कहिले कहीँ त म 5 फिटसम्म मात्रै देख्न सक्दछु र हरेक पटक धामीले नै देखेको। तब मैले विचार गरेँ, ठिक छ, उसले मसँग फर्केर जानको लागि बनेको थियो जस्तो अब मैले गर्नु यो त हो कि म यही बसिरहु। र त्यस बेलासम्म लगभग 20 या 30 सम्म बरफ खासिसके थिए र जसमा लगभग 1 या 1.5 इन्च बरफ जमिसकेको थियो र बरफिलो हुरी यति जोडसँग चलिरहेको थियो कि त्यसैले यस बरफलाई पनि उडाएर लगेको थियो र म त्यहाँ कही बेरसम्म बसिरहे। त्यसबेला मैले एउटा आवाज सुन्यो, उसले मसँग बनियो, म स्वर्गको परमेश्वर हुँ, उसले स्वर्ग या पृथ्वीलाई सृष्टि गरेको छु। तब मैले आफ्नो टोपी फिकेर र म शान्त बसेर र मैले त्यस आवाजलाई फेरि पनि सुने। मैले सोचे यो कुनै आँधी थिएन जो यो आवाज गरिरहेको थियो। मैले त्यस आवाजलाई फेरि पनि सुने, उसले भन्यो म त्यही छु जो विशाल समुद्रमा उड्नेवाला शक्तिशाली आँधी तुफानलाई शान्त गर्दछ। म नै सृष्टिकर्ता हुँ, मैले त्यही तिम्रो उपस्थितिमा त्रि हरुरालाई सृष्टि गरेको थियो, मैले नै यो सबै गरेको थियो, मैले नै बन्यो। मैले भन्यो हाँ प्रभु, म तपाईँलाई विश्वास गर्छु। त्यस आवाजले मसँग बन्यो, तु आफ्नो खुट्टामाथि उभिएर र म आफ्नो खुट्टामाथि उभिए। तब त्यस आवाजले मसँग बन्यो, अब त यस तुफानसँग बोल र जस्तो त यसलाई गर्न भन्छ यसले त्यस्तै गर्नेछ। यही एकदमै सत्य हो। जब म न्यायको समय तिमीसँग व्यत गराउला तब मलाई यी सबै कुराहरूको लागि दिनुपर्छ। मैले त्यहाँ सोचे, तब मैले भने आदि शान्त बाए जा त आफ्नो ठाउँमा फर्किएर जा। तब मैले भने आदि शान्त बाए जा त आफ्नो ठाउँमा फर्किएर जा र तु सूर्य चार दिनसम्म समय रूपबाट नै चम्किनु रहनु र मलाई उराएर भयङ्कित नेर्वला थिएर शान्त बाए। त्यो बर्फिलो तुफान शान्त भयो र एक या दुई शान्तपछि नै सूरज ठिक मेरा अगाडि चम्किरहेको थियो। र अब मैले पहाडहरूबाट तल हेरे, तब म आधीलाई पूर्वबाट आउँदै गरेको देखे सक्दथियो कि आधी पश्चिमबाट चारैतिर थियो। पूर्वी हावा चलिरहेको थियो र ऊ यस प्रकार आइरहेको थियो कि माथि बादलहरूलाई पनि आश्चर्यक रूपबाट आइरहेको थियो सक्दथियो। र तीकै सम्म नै मेरो आँखाबाट उजालेर भए। मलाई थाहा थिएन कि उनीहरू कहाँ गएका थिए। म कही बेसरम यही उभिरहे, आँसु मेरा दरीबाट बहिरहेको थियो। परमेश्वर कसरी मलाई थाहा छैन कि म के गरू होला। मैले सोचे ठिक छु, म केवल मेरो अनुमान छ कि सबै बाई टेन्टमा छन् र सूर्य चम्किरहेको थियो। तब म पहाडबाट तल ओरेल थाले, त्यस चम्किलो सूर्यको गर्मीले बरफ चम्काउन थालेका थिए र मेरो कमिजबाट पानी बरफ निस्किरहेको थियो र मैले पहाडबाट तल ओलेर सुरु गरे। र जब मैले यस्तो गरे तब एक या दुई क्षणपछि मलाई त्यो आवाज पूर्ण शून्यबाट त्यस आवाजले मसँग बन्यो, त मसँग किन हिँड्दैनस्? मैले उत्तर दिए यो मेरो लागि अति महानतम सौभाग्यको कुरा हो। म पसारी फर्किएर र हरिनहरू दौडनेवाला बाटोमा हिँड्दै थियो, बिनारो जङ्गली भित्र हुँदै पसारी जान थाले। मैले सोचे ठिक छु, म त्यबसम्म हिँड्दै रहला जबसम्म म त्यस स्थानमा नपुग्नु जहाँ म सर्वदा आफ्नो पत्नी बैरेलाई प्यार भरी सलाम गर्दछु। र म त्यस जङ्गलमा एक्लै गइरहेको थियो। लगभग आधा या पाउने घण्टामा बरफ पनि पग्लिसकेको र सुकी पनि सकेको थिए। र मैले सोचन सुरु गरे, मलाई आर्चिया हुन्छ कि भैराले किन म जाने विषयमा केही भनिन। मैले स्वयंलाई भने मलाई याद छ जब म आफ्नो विवाहपछि सबैभन्दा पहिलो पटक उसलाई यहाँ लिएर आएको थियो र म उसलाई यी कठामा कोलटाको माथिसम्म लिएर आएको थियो। परन्तु जब म यी बरी हुई गई छिन् र म उसको खालमा हरेको जस्तो बाहिर त्यहाँ पुग्यो, सेतो दारी या सेतो या कालो कपाल विचित्र शरीर म गए ओ। मैले अगाडि बढ्न सुरु गरे र जब मैले माथि हेरे तब मलाई यस्तो देखाइदियो कि मैले मानौ कि त्यहाँ म आफ्नो पत्नीलाई वहाँ फैलाइरहेको आफ्नो अगाडि देख्न सक्दछु र उसको कपाल अहिले पनि कालो छन्। मैले आफ्नो शिर तल न्याउनुमा माथि त्यस उठाउतिर बढ्दै गइरहेको थियो जहाँनिर लहरुँदै गरेको छ साना वृक्ष थिए। त्यहाँनिर एउटा कमानीदार बरह या लतासम्म थिए र मैले आफ्नो शिरलाई त्यसको एउटा हाँगोमा यस प्रकार आडे म त्यहाँ उभिएर रोइरहेको थियो। र तप तप तपको नदा गडे कुनै आवाज मलाई सुनाइदियो र मैले तला हेरे तब मैले पाए कि मेरा आँखाबाट आँसु बहिरहेको छ के थिए जुन मेरो दाढी हुँदै ती मुख सुख पहाड पत्तहरूमा चुइरहेका थिए जसमा लगभग अन्धा गता आधा गता पहिलो लगभग एक इन्च अग्लो बरफ जमेको थियो जब म चार दिनपछि पहाडबाट उफिएर तल आए तब चार दिनपछि आकाशमा एउटा पानी बादल थिएन म भित्र आए र मैले फिलिङ स्टेसन म्यानसँग सोधे कि बरफ पूर्ण त सुकिसकेको छ र तब म यरोनबाट फर्किँदै न्यू मेक्सिको लाइन आएर मैले आफ्नो पुत्र बिलीसँग भने आऊ हामी त्यहाँ गएर हेरौँ यी आजको हामीले यसै बाटोमा जानुहुन्छ मैले आइतबार बिहान त्यहाँ हेरेर मसँग अलिकत पेट्रोल अर्थात् ग्यासोलिन थिए र ग्यासोलिन बेच्ने बाट मानिसले मलाई भन्यो कि तपाईँको शिकार यात्रा राम्रो रह्यो मैले उसलाई उत्तर दियो कि यी हो श्रीमान उसले सोधियो कि कुनै खास घटना घटेको भए त मैले उत्तर दियो यी हो श्रीमान मेरो सधैँ राम्रो समय व्यतीत भएको थियो मैले सोधे यो सधैँ नै सुयोग दिनदेखि नै गर्छ उसले उत्तर दियो जी हो या सधैँ नै सुशक मौसम छ परन्तु अर्को दिन हामीलाई अत्याधिक बरफ खाने विषयमा बनेको थियो र तपाईँलाई थाहा पनि होला कि बर्फिलो आदि सधैँ नै विशाल रूपमा सुरु भएको थियो परन्तु एकाएक त्यो शान्त भएको थियो ए मेरा खुदा ए मेरा खुदा म त्यस रुखको सहारा उभिएको थिएँ र आँसु मेरा गालमा भरिएको थिए मैले विचार गरियो खुदा मैले त्यस परमेश्वरको विषयमा सोचे जसले तुफान र लहरसँग बनेको थियो शान्त भए अझ र तुफानले उसको आज्ञाको पालन गरेको थियो यो त्यही यीशु थियो जो हामीसँग या यी रुखमा उभिएको थियो ऊ अहिले पनि वचन हो वचन हो को समस्त प्रकृतिले उसले आज्ञालाई पालन गर्नुपर्छ किनकि ऊ प्रकृति सृजिकर्ताको हो म त्यहाँ उभिरहेको थियो र आँसु मेरो गालमा बगिरहेको थियो र आजभन्दा 5 वर्ष पूर्व म यस श्रेष्ठबाट अलग थिए म केवल गिर्जाहरूमा जान्थे र जे जाति म गर्न सक्दथे त्यो म गर्न गर्दथे तपाईँहरू यो सबै थाहा पाउनुहुन्छ परन्तु मेरो हृदय बोझले भरिएको थियो म यहाँबाट बाहिर निस्किएर अरिजोना ए र परमेश्वर यीशु जुन कामहरू गर्नलाई मलाई भन्दछन् कि मै तिनलाई गर्दथ्यो कि यो सबै ठाउँमा प्रकाश गरेको बारेमा जस्तो देखिन गर्दथे कि र मलाई आश्चर्य लाग्दै थियो कि के गतित भइरहेको छ आफ्नो हृदयमा मैले प्रचारित गरेको थिएँ मैले भनेको थियो यदि मैले कुनै गल्ती गरेको छु भने तपाईँ भन्नुहोस् ताकि म आफ्नो गल्तीलाई सुधार सकू हरेक बेला मेरो हृदय भरि रहन गर्दथ्यो कि र मलाई एक प्रकारको डर लाग्दो अनुभूति भइरहन्थ्यो कि मैले त्यस विजयलाई हासिल गर्न सकिन जसलाई म गर्न चाहन्थे परमेश्वरले अनेकौं महान कार्य गरेर यो अद्भुत चिन्ह देखे जसको तपाईँहरू सबै साक्षी हुनुहुन्छ यो आएर तपाईँलाई यी सबै कुराहरूको विषयमा तपाईँको थियो र जुन महान अलौकिक चिन्ह देखिरहेका छन् त्यसबाट अखबर वा पत्र पत्रिका इत्यादि भइरहेका छन् परन्तु मेरो हृदय आफै आफ्नै भोजले भरिएको छो म त्यस रुखको सहारा प्रयास प्रकार उभिएको थियो मैले सोच्यो स्वर्गका महान परमेश्वर एकछिन अगाडि नै तपाईँले मानिसको कुरालाई झुठो थिनु भयो र प्रकृतिले पनि यस्तै नै गयो परमेश्वर यो कसलाई गरिन सक्दथ्यो कि यीशु मसीहा हिजो आज र युगानुयुगमा एकै समान छन् यो त केवल उसैको हो वचन थियो उसलाई तपाईँले मलाई बोलाएर भन्नुभएको थियो पिता मैले यस कुराको लागि तपाईँको कति आभारी हुनुपर्छ त्यस बेला बम बम गर्दै गरेको कुनै आवाज सुने र जब मैले देखे तब मैले देखे कि तीन हरिण मेरा अगाडि उभिएका थिए र उनीहरू माथि नै हरिएका थिए गत साता यी उनीहरूलाई सहै धेरै दत्तमा शिकार गर्ने गरिथ्यो र त्यहाँ शिकारी पनि थिए र त्यहाँ मैले रातो रङ्गको वस्त्र परिरहेको थिए परन्तु यदि कसैले थाहा पाउँछ भने उनीहरूले त्यहाँबाट सिधा नै जानुपर्ने थियो, परन्तु उनीहरू माथि नै हरिएको थियो र हरिण खानको लागि ती सधैँ राम्रो हुनु सक्दैन थिए। ऊ एउटी विशाल हरिण थिए कि र उसको द्वितापूर्ण वा परिपक्व बच्चाहरू थिए। मैले सोचे यो एकदमै नै सही, त यो हामीलाई तीन हरिणहरूको नै नै आवश्यकता थियो। तब कसैले मसँग बनियो के तिमीलाई थाहा छ, परमेश्वरले नै यिनलाई तिम्रो हातमा सुम्पेका छन्। जब म फुल गस्पल बिजनेस मानसँग थिए भने लगभग एक वर्ष पहिलो बाई कालेटोन हामीसँग शिकारमा गएका थिए, जब मैले त्यो गदगार माछा प्रत्येकको थियो जो कि सही ठुलो थियो, तब मैले उनको लागि 19 सिङ्गेवाला बरिसँग मारेको थिए र कहिले पनि यी बिजनेस म्यान मेरा भाइ मासँग यसको माग गर्दछन् कि तिमध्ये कोही चिकित्सक छन् कि तपाईँलाई थाहा छ कि उनीहरू मेता छन् र उनीहरू हिउँदुल गर सक्दैन कि कति आफ्नो मेसमा बस बसीसँग बन्दछ। भाइ बिली मेरो निम्ति एक या दुई सालको निल गई मारिदियो। म सवर चाहन्छु कि मेरो लागि खरायोको सालाको व्यवस्था गरियो दियो, या मैले शिकारको भरपूर आनन्द लिएको थियो र वा सिंह तथा अन्य जनावरहरूको शिकार गरेको थिए, तर परमेश्वरले मलाई यो सबै गर्नको लागि मनाही गरेको थिए र धेरै वर्ष बाहेक छैन कि जब मैले कलोराडोको त्यस बर्फिलो तुफानमा परमेश्वरसँग प्रतिज्ञा गरेको थिए र मैले परमेश्वरसँग भनेको थिएँ कि प्रभुमा मानिसको शिकारको लागि मगर्दछन् त गरौला, तर मानिसको लागि म शिकार गर्न हुन्छन्। जबसम्म हामीलाई कुनै जनावरलाई मार्नु पर्ने खास जरुरत पर्दैन कि तबसम्म उसलाई मार्नु हुँदैन। र केटाहरू यदि तपाईँलाई याद छ भने तपाईँहरूलाई थाहा छ होला कि जब त्यो बिचरा बुजुर्ग बाई त्यहाँ शिकार खेल्न गयो तब उसलाई हिरण भेटेको थिएन। के नाम हो त्यस भाइको? नाम पलमर हो। ऊ भाइको आयो कि आफ्नो शरीरको मेरो हातमा राखेर माग बन्यो, भाइ ब्रानाम यो मेर्नो दियाको हो, तपाईँ यसलाई ग्रिजामा लगाइदिनुहोस्। फेरि उसले मसँग भन्यो, भाइ के तपाईँ मलाई एउटा हरिण मलाई दिनुहुन्छ? त्यहाँ मेरो अगाडि ती हरिण उभिएको थिए र यो मेरो राइफल मेरो काँधमा टेसिएको थियो। मैले केवल आफ्नो काँधलाई यस प्रकार सर्काए। मैले सोचे यिनीहरू मानव तर भागन सक्दैन, यी मेरो ठिक अगाडि छन्। म राइफल चलाउन पनि सधैँ सिपालु छु र यिनीहरू फर्कनु बन्द पहिला नै यिनीलाई मारेर ल्याउन सकु। देख्यो मसँग राइफल थियो र मैले सोचे यी तिनका तिनै हरिण ठिक मेरो अगाडि उभिएका छन्, परन्तु जब मैले आफ्नो राइफल तर्क तकाले परमेश्वरको यो प्रतिज्ञा याद आयो। मैले भन्यो मलाई थाहा छ जब एक पटक एक व्यक्तिले दाउदसँग बनेको थियो, परमेश्वरले अयुबलाई तेरो हातमा जिम्मा लगाइदिएका छन्, यो स्याउलाई तेरो हातमा सुम्पिएका छन्, परन्तु दाउदले उसँग बन्यो त्यसलाई नाश नगर किनकि यहोवाको आवश्यक माथि हात चलाएरको निर्दोष ठहरनेछ। त्यो परमेश्वर आवश्यकलाई नाश, परमेश्वर मैले केवल गरेको छु कि म यो गर्न छैन। त्यस्तो त मैले यो सोचेको थियो यी तीन हरिणहरूमा यस पहाड़को चुचुरुमा उभिएका छन्, म यी तिनीलाई यस पहाड़बाट झर्न सक्दछु र फेरि हामी यिनलाई सजिलो पक्रन सक्दछु। यी तिनै हरिण मेरा अगाडि उभिएका थिए, परन्तु मैले भने होइन म यसो गर्न सक्दिन र ती दुईबाट पूर्ण परिवर्तको हरिण शिशु र म हरिण आमा यस प्रकाशसँग मेरा नजिक आइरहेको थियो। ती दिनुपर्दै काफी हृदयस्पृष्ट थिए र तिनीहरू यताउतो हेर्दै घुमिरहेको थियो र म केही बरेको लागि त्यही उभिएर र मैले सोचे यिनीहरू त सधैँ नै विचित्र हरिणहरू हुन्। मैले रातो रङ्गको लुगा लगाएको छु, यिनले यो रातो लुगा देखेर भाग्नु पर्ने मैले सोचेको थिए कि म यिनीहरूलाई डराई दिनेछ। मैले भने तिमी मेरो हातमा छौ, यदि तिमीले चाह्यौ भने पनि मबाट तारा भाग्न सक्दैनौ, परन्तु म तिमीलाई कुनै प्रकारको चोट पाउँदैनौ छैन। तब उनीहरूले आफूले एक अर्कालाई हेरे र फेरि उनीहरू म बाहिरतिर आए र मलाई हेर्न थाले। तब मैले आफ्नो राइफल तल राखेर र उनीहरूसँग भन्यो, ठिक छौ हिर्नी आमा, तिमी आफ्ना बच्चालाई लिएर जङ्गलतिर जाऊ, म त यहाँ परमेश्वरको उपस्थितिमा आनन्दित छु। तिमी आफ्ना बच्चालाई लिएर जङ्गलतिर बागी जाऊ, मैले परमेश्वरसँग प्रतिज्ञा गरेको छु कि म मानिसको लागि जनावरको शिकार गर्न छैन। अब तिमी आफ्नो बच्चालाई लिएर जङ्गलतिर जाऊ, म पनि यस जङ्गलसँग माया गर्दछु, तिमी यहाँबाट जाऊ। तब यस हरिणले आमाले मातिर हेर, ती दुवैले चारैतिर हेरे, ती तिनले चारैतिर हेरे, तब उनीहरूले पछाडि फर्किएर त्यहाँबाट हिँडे, परन्तु केही क्षणपछि नै ती तिनै पुनः फर्किएर आए र मैले तिनीसँग भने, तिमीहरू मेरो हातमा छौ, तिमीहरू यहाँबाट भागेर जान सक्दैन, परन्तु तिमीहरू कुनै चोट पुर्याउने छैन, तिमी जङ्गलतिर भागेर जाऊ। मैले यस स्वयंलाई परमेश्वरको हातमा सुम्पिए दिएके थिए, तर मै कुनै हानि भएन, उसले नै मेरो प्राणको रक्षा गरेको छु, मेरो कुनै हानि भएन, उसले नै मेरो प्राणको रक्षा गरेको छु। मैले उनीसँग बाडा गरेको छु कि म मानिससँग लागि शिकार गर्ने छैन, अत म तिमीहरूलाई मुक्त गर्दछ, तिमीहरू जङ्गलतिर भागेर आनन्द मनाऊ, यही पेड पौधाको आनन्द लोको तिमीहरू जाऊ। तिमीहरू केही छिन केही उभिएर फेरि मेरो हात चट्टानको लागि मसँग आएर फेरि ती तिनबाटै पछाडि फर्किएर मलाई यस प्रकार हेर्न थाले र फेरि केही परफ समय हिँडे, फेरि रोकिएर फेरि मलाई हेरेर जङ्गलतिर लागे गए र त्यही उभिएको थिए। मैले सोचे हरिणहरूले यसो गर्नु साह्रै नै असाधारण हो, साह्रै विस्मत छ, यो सबै यसैको लागि भयो किनकि प्रभु येशु यहाँ छन्। र त्यसै बेला एउटा आवाज मसँग बोल्यो कि तिमीलाई माझमा सो कि तिमीले वादा गरेको थियो कि मलाई थाहा थियो कि यिनी प्रभु नै हुन् र मैले हो प्रभु, मलाई सम्झन छु कि उहाँले भनियो मानिस मेरो सम्झन छ, मैले तिमीलाई कहिले पनि छोडेको छैन, मैले तिमीलाई कहिले पनि छोडेको छैन। र तब मेरो हृदयबाट त्यो बोझ हटायो, मसिहा भित्र मसँग यस्तो धेरै पहिलो भएको थियो, यस्तो न मसँग पछिल्लो अङ्कबाट भएको थियो, म एउटा भिन्दै किसिमको इन्सान भएको छु। तपाईँलाई परमेश्वरसँग जे पनि बाधा गर्नु भएको छ, तपाईँ त्यसलाई विश्वास गर्नु र तपाईँ जस्तो पनि परमेश्वरसँग माग्नुहोस्, तपाईँ त्यसलाई विश्वास गर्नुहोस्, परमेश्वरले तपाईँलाई प्रार्थनालाई सुनेन छन् र उनीहरूले तिमीलाई तिम्रो प्रार्थनाको जवाब दिनेछन्। तपाईँ स्वयंलाई परमेश्वरको वचन विरोधी सबै कुराहरूबाट पृथक राख्नुहोस्। आउनुहोस् केही क्षणको लागि हामी आफ्ना शिरहरूलाई झुकाओस्। के तपाईँ आज रात्रि परमेश्वरको वचन सुन्नको लागि समस्त अविश्वासहरूबाट सुतिन इच्छुक हुनुहुन्छ? यदि तपाईँ यो गर्नुहुन्छ, यदि तपाईँ विश्वास गर्नुहुन्छ कि ऊ हिजो आज र युग युगमा एकै समान छ, जुन कामहरूलाई गर्नको लागि परमेश्वर गरेका छन् ती सबै कामहरू उनले गर्दै गरेको छ भने तपाईँ आफ्ना हातहरूमाथि उठाउनुहोस् र बोल्नुहोस्, प्रभु आज राति म तपाईँसँग प्रतिज्ञा गर्दछु कि तपाईँले जुन जुन कुराको प्रतिज्ञा गर्नु भएको छ म ती सबैमाथि विश्वास गर्दछु कि म तपाईँका प्रत्येक वचनलाई विश्वास गर्दछु र यिनलाई कहिल्यो अविश्वास गर्न सुन्न। स्वर्गीय हाम्रा स्वर्गीय पिता, तपाईँलाई थाहा छ कि यो कहानी सचो छ, यस्तो चौथो पटक भएको थियो र पाँचौँ पटक मेरो बहुमूल्य पत्नीसँग भएको थियो, जब ऊ गत सप्ताह त्यस डाक्टर कहाँ गएको थिए कि तब उसले त्यो टिप्पणी लेखेको थिए, परन्तु त्यस डाक्टरको कथन अनुसार उसले मेरो पत्नीको तयुपमर हेर्नुभन्दा अगाडि नै ओ त्यहाँबाट गायब भएको थियो। अब पिता म तपाईँसँग प्रार्थना गर्दछु कि तपाईँ यी मानिसहरूलाई सहायता गर्नुहोस्। म अनुभव गर्दछु कि म अब बुढो भइसकेको छु र मलाई थाहा छ कि अब मैले सितै जान्दैछु र प्रभु म प्रार्थना गर्दछु कि हुन पाओस् कि म आफ्नो भाइहरू प्रति इमान्दार र निस्केर पनि रह, तपाईँको जनसँग इमान्दार र निष्कपट बनिरहौ। यदि म आफ्ना भाइहरू प्रति इमान्दार र निष्कपट बनिरह सक्दिन तब मलाई तपाई प्रति पनि इमानदार र निष्कपट बनिरहन सक्दिन। प्रभुमा यस विषयमा तपाई के नै गवाही हुन चाहन्छु। म प्रार्थना गर्दछु कि आज राति तपाईँ हामीहरूमा वचनलाई जीवित बनाउनुहोस् र हामी सबैलाई विश्वास प्रदान गर्नुहोस्। यस स्वतो जस्तो वरदानको द्वारा कहिले कहिले मानिस सोच्दछन् कि वरदान कुनै एउटा वस्तु हो जसलाई उनीहरू आफ्नो हातहरूमा लिएर माग्नलाई उपयोग गर्दछन्। त हुनु पाओस् कि उनीहरू बुझ्नुहोस् कि वरदानको मतलब यो होइन। वरदान त यसको लागि दिन्छ कि ताकि जो पवित्र आत्मा गर्न चाहन्छ उसले गर्न सकोस्। प्रभु हुनु पाओस् कि अब हामी आफ्नो खुबीबाट अलग हो र महान पवित्र आत्मा या अगर आएर हामीमा बाहिर काम गर्नु र हुनु पाओस् कि आज राति येशू मसीहाको त्यो प्रतिज्ञा जसको कि म हवाला हिँड्छु हामी आफ्नो माझमा त्यो पुरा हुँदै गरेको देखिन पाओस्। एकपल्ट परमेश्वरले देहधारी बाहिर अब्राहमीसँग आएका थिए तब उनले हृदयको गुप्त वेतनलाई थाहा पाएका थिए त्यो परमेश्वर थियो र ओ जब शरीरमा थिए र मुसीसँग बाहेको थिए उहाँले हृदयको गुप्तहरू थाहा थिए र पवित्र शास्त्र बताउँछ कि परमेश्वर वचन मनको बारमा चिन्ह विचरणलाई जान्छ कि यसकारण चेलाहरूलाई थाहा थियो कि ऊ परमेश्वर हो र पवित्र शास्त्र बताउँछ कि परमेश्वर वचन मनको भावना र चित्रलाई जान्छ र यसकारण चेलाहरूलाई थाहा थियो कि ऊ परमेश्वर हो। पिता हुनु पाओस् कि आज राति तपाईँ यहाँ आउनुहोस् र हाम्रो दिन वा नम्र मन्दिर तपाईँलाई समर्पित होस् ताकि तपाईँ हामीमा विश्वास निम्ति गर्नुहोस्। हुन पाओस् कि आज राति तपाईँ पवित्र आत्मा हामीहरू बीचमा स्वयंलाई प्रकट गर र तपाईँ अहिले पनि वचन हुनुहुन्छ र आफूले आफूलाई समस्त अभि अश्वासबाट पृथक गर्नु र तपाईँलाई अनुकरण गर्नु। हुन पाओस् कि तपाईँ हामीबाट येशूको नाममा कुराकानी गर्नुहोस्। आमेन। स्वर्गको महान परमेश्वर तपाईँ हामीमाथि अनुग्रहकारी हुनुहोस्। आओ प्रभु तपाईँको आज्ञालाई पालन गर्न हेतु तपाईँ हामीलाई सहायता गर्नुहोस् र यी शब्दलाई प्रदर्शित गर्नको लागि हामी तपाईँको धन्यवादित छौँ। एउटा तपाईँको पवित्र आत्मा हामीहरू बीचमा घुमोस् र यी वचनहरूलाई सत्य प्रमाणित गरोस्। हामी यसलाई येशूको नाममा माग्दछौ। आमेन। परमेश्वरमा विश्वास राख्नुहोस् र सन्देह नगर्नुहोस्। साहसी बनिनुहुन्। उनको आगमनको समयमा एकदमै निकट छौ। आज राति या क्यौ मानिस छन् जसलाई प्रार्थना कार्ड भरिएको छ? कति मानिससँग प्रार्थना कार्ड छ? के तपाईँहरू आफ्ना हातहरू माथि उठाउन सक्नुहुन्छ? यदि परमेश्वर मलाई हृदयका गुप्त वेद प्रकट गर्नलाई अनुग्रह प्रदान गर्दछन् भने मेरो लागि यति धेरै मानिसको विषयमा बताउन कठिन हुनेछ। परन्तु एकछिनका लागि मलाई यो हेर्न वा बन्न दिनुहोस् कति मानिस त्यहाँतिर जस्ता छन् कि जोसँग प्रार्थना काज छैन र उनीहरू आफ्नो चङ्गाई हेतु परमेश्वरसँग प्रार्थना गरिएका छन्। हुन पाओस् कि प्रभु परमेश्वर तपाईँहरूमाथि सबैलाई सहायता गरून्। म त मात्र तपाईँको भाइ हुँ, येशु नै तपाईँको उद्धारकर्ता हुँ, परमेश्वर हाम्रा पिता हुन्। जब हामीले परमेश्वरबाट जन्म पाएका छौँ भने हामी यस संसारका होइनौ, वरन हामी ती माथिका यानि स्वर्गका मानिस छौ। अब यो भन्दा पहिलो बिरामीहरूको लागि प्रार्थना गरौ। म तपाईँलाई यो बताइदिन कि चाहन्छु कि यस माझमाथि उभिएका रोगीहरूको लागि प्रार्थना गर्नलाई यो व्यक्ति एउटा मानिस मात्र हो, र जो सेवक रोगीहरूको लागि प्रार्थनाहरू गर्दछन् उनीहरू पनि केवल मानिस मात्र हुन्। म यस प्रकारको कुनै पनि प्रभाव छोड्न चाहन कि मैले एउटा एक्लै जस्तै छु जसले बिरामीहरूको लागि प्रार्थना गर्दछ। बुझियो, परमेश्वर मेरो मात्र होइन अपितु तपाईँलाई या अन्य कसैलाई पनि उपयोग गर्न सक्दछ। परन्तु आवश्यकतामा यस कुराको छ कि यी विश्वास गरियोस् कि या परमेश्वर गर्दछन् त्यो सत्य हो। परन्तु अहिले जे पनि मैले भने जो यो जो जस्तो मैले भनिसकेको छु, आउनुहोस् त्यसपछि पुष्टिमा एकछिन लागि हामी आफ्नो शिरहरूलाई झुकाऊ। तपाईँहरू जो बिरामी हुनुहुन्छ, तपाईँहरूसँग प्रार्थना काज छैन र तपाईँहरू प्रार्थना गरिरहनु भएको छ र तपाईँहरू प्रार्थना गर्नुहोस् र यो भन्नुहोस्, प्रभु येशु मलाई थाहा छ कि बाइबलमा बताउँदछ कि विश्वासको प्रार्थनाद्वारा रोगी बच्नेछ, प्रभु उसलाई उठाएर उभाइदिन्छन्। र पवित्र शास्त्र यो पनि बताउँदछन् कि येशु मसीहा हिजो आज र युगानुयुगमा एकै समान छन्। यदि त्यही येशु हो भने ओ तिनै कामहरूलाई आज पनि गर्नेछ। र पवित्र शास्त्र यो पनि बताउँदछ कि पवित्र शास्त्रको वचन देहधारी तलवार भन्दा पनि धेरै तेज छ र मनको लागि चिन्तनहरूलाई जान्दछ। हामीलाई थाहा छ कि जब वचन येशु मसीहाको व्यक्तित्वमा या परमेश्वरको पुत्रमा देहधारी भएको थियो, तब परमेश्वरको पुत्रले ती कुराहरूलाई ठिक त्यसरी नै गरेका थिए जसलाई परमेश्वरले पुत्र मार्फत गरेका थिए। येशुले सन्त युहन्नाको 14 अध्याय भने, म तिमीसँग सचो सचो भन्दछु कि जो माथि विश्वास गर्दछ कि काम जो म गर्दछु उसले पनि गर्नेछ, अरू यो भन्दा पनि ठुला कामहरूलाई गर्नेछु किनकि म पितासँग जान्छु। र अब पवित्र शास्त्रको हिब्रु पुस्तक हामीलाई बताउँदछन् कि येशु हाम्रो जस्तो महाजक हो जसलाई हामी समस्त दुर्बलतासित हुन्छ सक्दछ। म होइन वरन येशु नै त्यो नै महायक हो, उनी हामी यस्तै महायाजक हो जसलाई हामी आफ्नो समस्त दुर्बलहरूको भावना सहित सस्पर्श गर्न सकोस्। अब यदि तपाईँ यस्तो अनुभव गर्नुहुन्छ भने तपाईँ आफ्ना अविश्वासका सबै बन्धनहरूलाई खुकुलो गर्दौ, त्यस भित्रबाट यो बन्दे बाहिर निस्किनुहोस्। श्रेष्ठ महायाजक म तपाईँलाई सुन्न चाहन्छु। जब यदि हाम्रो महायक रो हिजो आज या युग युगमा एक समान हो भने उसले अहिले पनि त्यस्तो कामलाई गर्न सक्छ जो उसले त्यस कर्तव्य गरेको थियो, किनकि ओ एउटा हो। एउटा आमाले वा सुन्नु भएको थियो जब वा यस पृथ्वीमा थिए, हातमा देखेर भन्नुभएको थियो कि यसले मलाई छोएको छ थिए र त्यसैले त्यो मान्दैन थिए। परन्तु उहाँले त्यसको हृदयलाई थाहा पाएको थिए, त्यो एउटा आमाले हो र त्यसको विश्वासले त्यसलाई निको भएको। र अब ओ हिजो आज र युग युगमा एक समान हुन सक्दछ, त्यस स्त्रीसँग पनि प्रार्थना काट नहोस्। परन्तु उसँग विश्वास थियो र विश्वास हुनु नै सम्बन्ध अनिवार्य थियो। विश्वास राख्नुहोस् र त्यस महान चिकित्सकलाई सपना गरोस् र त्यस जीव वरदानको द्वारा यदि म आफ्नो खुबीलाई बाहिर निकालेर राखिदिए र यो भने कि जो पवित्र आत्मा गर्न चाहन्छ त्यो उसले गरोस्, जुन कार्यहरूलाई गर्न ऊ इच्छुक छ र यिनीहरूले नै गरोस् भने यो वरदान कुनै कल्पना मात्र रहँदैन, वरु यो वास्तवमा वरदान बनि जान्छ। यदि यो काल्पनिक हो भने यसबाट कुनै काम बन्न छैन, यदि त्यो वास्तविक हो भने यो कार्य गर्दछ। यही हो त्यो जुन येशूले बनेको थियो। काम जुन म गर्दछु आफ्नो तर्फबाट गर्दिन, परन्तु पितामा रहेर आफ्नो काम गर्दछन्। अत यी कामहरूलाई गर्नेवाला म हुनै सक्दिन। ऊ त परमेश्वर पुत्र थियो, म त एउटा पापी हुँ जो उसको अनुग्रहबाट बचेको छु। केवल विश्वास गरो, निराश नहोस्, केवल विश्वास गरो र बनो। प्रभु यीशु हुन पाओस् कि म तपाईँको लुगालाई सुन्न पाओस्। केवल समान्तन प्रार्थना गरौ। केवल प्रार्थना गर्दै रहो, जो जहाँ छन् त्यो त्यही उभियोस्। केवल प्रार्थना गरोस्। स्थिर उभिरे नहुन्, हतार नगरोन्, व्याकुल हुने चेष्टा नगरुन्, केवल विश्वास गरुन्। के तपाईँहरू सबै विश्वास गर्नुहुन्छ? के तपाईँ विश्वास गर्न सक्नुहुन्छ? पहिलेको सबै कुरा बिर्सिएर यी बच्चाहरू असाधारणहरू छन्। परन्तु येशु त्यसको प्रतिज्ञा गरेको थियो। यदि तपाईँ एकछिनका लागि एकदमै शान्त बनिरहनु भयो, हामी हाम्रा प्रार्थना प्रतिक्रियालाई सुरु गर्नेछौ। म भनिराखेको छैन कि उसले यस्तो गर्नेछ, हुन सक्दछ कि उसले नै यस्तो गरोस्। परमेश्वरको अनुग्रहले म सोच्दछु किन म आफ्नो नै सोचबाट मुक्त भएको छु। हुन सक्दछ अब हुन सक्दछ तपाईँ यदि तपाईँ आफ्नो शरीरलाई माथि उठाउन अनुभव गर्नुहुन्छ भने तपाईँमा बनिरहेर या यसतर्फ हेर्नुहोस् जस्तो युहानाले बनेको थियो, र मतिर हेर न कि हामीतिर हेर या बन्न। उनके यो अभिप्राय थियो कि जो उनीहरू बनिरहेका छन् ती कुराहरूमा उसको ध्यान केन्द्रित गर्न सकोस्। अब तपाईँहरूमा यहाँ मुस्किलले नै कोही होला जसलाई म चिन्दछु। म यासु, म यहाँ बसिरहेका मार्टिन र यसलाई र म विचार गर्दछु त्यहाँ तल बसेका भाइ दालन्तनलाई, जसले कि रङ्गीन चस्मा लगाएका छन् लाई चिन्दछु। उता माथि डुटलाई सारेर ती मानिसहरू बाहेक जान्छु, उसलाई म चिन्दछन्। अब हुनु पाओस् कि येशु मसीह आफ्नो तमाम समर्थकको साथ जहाँ आउन, ताकि तपाईँ यस दिनको लागि गरिएको प्रतिज्ञालाई देखेर वचनको मलाकाइ 4 अनुसार जुन भविष्यवाणी यस दिनको लागि गरिएको छ त्यो पनि पुरा हुनुपर्छ। परमेश्वरले त्यसको प्रतिज्ञा गरेको छ, अवश्य नै केही हुनेवाला छ, किनकि परमेश्वरले त्यसको प्रतिज्ञा गरेको छ। यहाँनिर एकदमै अगाडि एउटी स्त्री बसेको छ, उसले भोलि अस्पताल जानुहुन्छ। ओ चेस ग्रसस कि भइसकेको छ, उसको स्वचालित वाहन मोटर गाडीद्वारा एक्सिडेन्ट भएको थियो। उसलाई भित्री चोल आएको छ वा उसको पखुरा क्षतिग्रस्त भएको छ। महिला, के तपाईँसँग पटनाका छैन? के तपाईँको लागि म पुरै किसिमले उपरिचित छु? के तपाईँलाई म चिन्दैन? के हामी एकअर्कालाई चिन्दैनौ? तपाईँ केवल मेरो प्रचार सुन्नु भएको छ, परन्तु तपाईँलाई थाहा छ कि तपाईँको विषयमा केही थाहा पाउँदिन। यो सबै कुरा सत्य हो, र यदि यस्तो हो भने तपाईँ आफ्नो हातमाथि उठाउनुहोस्। परमेश्वरले तपाईँलाई आशिष गर्नु। जी हाँ, जस्तो नै हो, र तपाईँ केवल विश्वास गर्नुहोस्। तपाईँले अस्पताल जाने कुनै आवश्यकता हुने छैन। तपाईँको बिमारी निको भइसकेको छ। त्यस स्त्रीलाई के भएको थियो? यस एमआईको पछाडि ठिक एउटा मानिस बसेका छ। के तपाईँ यस प्रकाशलाई देख्न सक्नुहुन्छ? त्यो पहिलो रङको लाइटलाई हेर्नुहोस्, त्यो घुमफिर गरिएको छ। त्यो महिलाको ठिक पछाडि एक व्यक्ति बसेको छ, ओ कसैको लागि प्रार्थना गरेको छ? यो त्यसको भाइ हो, यो अस्पतालमा छ, ओ उसको लागि प्रार्थना गरिरहेको छ। के तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वर तपाईँको भाइलाई निको पार्नु छन्? आउनुहोस् र उसलाई यो बताऊ कि र सब थोक ठिक हुनेछ। के तपाईँ यसलाई विश्वास गर्नुहुन्छ? म तपाईँको लागि अन्जान छु के यो ठिक कुरो हो। ठिक छ, विश्वास गर्नुहोस्। उसले के सोएको थियो? या एउटी महिला छन्, ओ बिल्कुल ठीक उनको पछाडि बसेका छन् के तपाईँ त्यस लाइलाई देख्नुहुन्छ कि तपाईँ त्यसलाई देख्न सक्नुहुन्न या हेर्नुहोस् प्रत्येक ती लाइलाई हेर्नुहोस् हेर्नुहोस् त्यो पहिलो रङको जस्तो गोलाकारको लाइट त्यसको ठिक तल ती महिला बसेका छन् ओ या सिन ओ कसैको लागि प्रार्थना गरेका छन् ओ दुईवटा बच्चाको लागि प्रार्थना गरेका छन् ओ आफ्नो नातिको लागि प्रार्थना गरेका छन् यो आइमाई या कि होइन ओ क्यालिफोर्नियाबाट आएकी हुन् ओ आफ्ना प्रार्थना सहित आएका छन् उनीसँग अरू कही पनि छ ओ उसको बहिनी हो उसको बहिनी त्यहाँ रातो लुगा लगाएर बसेका छन् उसलाई मेग्रीको रोग छ यो एकदमै सत्य हो ओ क्यालिफोर्नियाबाट आएकी हुन् उसले उसलाई आफूसँग ल्याएको हो तपाईँको नाम मेरी हो के तपाईँ आफ्नो समर्पणदेखि नै यसलाई विश्वास गर्नुहुन्छ के यो सबै सत्य हो यदि यो सत्य हो भने तपाईँ आफ्नो हातलाई हल्याउनुहोस् यदि तपाईँ आफ्नो पुरा हृदयदेखि नै यसलाई विश्वास गर्नुहोस् भने जो तपाईँ मागिरहनु भएको छ यो तपाईँ पाउनु हुनेछ अब यदि जोसुकै यिनीसँग सोध्न चाहन्छु भने उसले सोध्न सक्छ कि के म उनलाई जान्छु युबी के तपाईँसँग प्रार्थना कहाँ छैन भने उसले सोध्न सक्छ कि के म उनलाई चिन्दछु यहाँनिर अन्तिम पटकी एउटा व्यक्ति बसेको छ यो ऊ मतिर हेरेको छ उसको घुमारा तकलिफ छ यदि उसले विश्वास गरोस् कि उसको तकलिफलाई परमेश्वरले निको पार्न सक्दछ भने जसको लागि म प्रार्थना गरिरहेको छु त्यो उसको लागि पाइजानेछ त तपाईँ यसलाई विश्वास गर्नुहुन्छ कि ठिक छ श्रीमान तपाईँको घुँडाको बिमारी ठिक भइसकेको छ यो तपाईँसँग पढ्न काज छ तपाईँसँग पढ्न काज छैन तपाईँलाई यसको आवश्यकता पनि छैन यीशु मसीह हिजो आज र युगानयुग केही एकै जस्तै छ या युक्ति महिला बसेको छ जसलाई स्त्री रोग लागेको छ के तपाईँ यसलाई विश्वास गर्नुहुन्छ या युक्ति महिला छ ओहो मेरा खुदा यसबाट चुक्नेवाला छ उसले लालसँग कोट लगाएको छ उनको नाम हो श्रीमती देले हो तपाईँ आफ्नो सम्पूर्ण हृदयदेखि नै विश्वास गर्नुहोस् श्रीमती देले ये प्रभु येशु मसीह तपाईँलाई चङ्गा गरिनुहोस् तपाईँ सोध्नुहोस् के म यस महिलालाई चिन्दछु मैले आफ्नो जीवनमा यिनलाई कहिले देखेको थिएन स्वर्गीय पिता हामी यी कुराहरूलाई थाहा पाउँदैन जस्तो भाइ फेरि तपाईँ भन्नुहुन्छ कि तपाईँ त्यस महिलाको नाम किन पुकायो तपाईँ त्यस महिलाको नाम कसरी चिन्दथ्यो ठिक छ येशूले भनेको थियो तिम्रो नाम साइमन हो र तिमी युहानाको पुत्र हो के यो ठिक हो अब के यो त्यही होइन ऊ हिजो आज र यो नयुगनु एकै जस्तै छ के तपाईँ विश्वास गर्नुहुन्न कि यो सत्य हो येशूले भनेको थियो कि यसले नै अनन्तको दिनमा हुनेछ र याद रहोस् चुनिएको कलेसियालाई अब्राहिम र उसको सन्तानको पुर्ता प्रकट हुन भन्दा पहिलो यही चिन्ह दिएको थियो के यो ठिक छ परमेश्वरले अब्राहिमलाई उसको यात्राको लागि यो चिन्ह दिएका थिए र ठिक परमेश्वरले यस्तो नै कलेसियासँग पनि गरेका छन् परन्तु जब परमेश्वरको दूत तल जारे र उसले अविश्वासी अन्य जातिहरूलाई नाश गरिदिएको थियो तब आशा गरिएको पुत्र जसको प्रतिज्ञा गरिएको थियो प्रकट भएको थियो आयोजक यो सेवक सेवकाय सितै सकिनेछ र आशा गरिएको छु कि पुत्र स्वयं प्रकट हुनेछन् यो कलेसियाको लुथरको धर्म थान र या न्यायसङ्गत हुने वेस्लीको पवित्र कारण र पेन्टेकोस्टलको पवित्र आत्माको बाप्तिस्मा पाउने चरणबाट गुजारे जब यो चोटीको पत्थर धारण गर्न स्थितिमा आइपुग्ने कि सो प्रत्येक कालको सेवकायलाई सिद्ध तस्विरको साया थियो अब ऊ एउटा शुद्ध तस्विर बनेको छैन र येशू त्यस कलेसियालाई जो कि उसमाथि विश्वास गर्दछ कि कुनै पनि दिन हावामा मिल्नेको लागि आउनेछ आज राति नै तपाईँ स्वयंलाई आफै प्रकारको अविश्वासबाट अलग गर्नुहोस् र केवल विश्वास गर्नुहोस् कि तपाईँ यस्तो गर्नुहुनेछ आउनुहोस् अब हामी ती मानिसको लागि प्रार्थना गर्नेछौ जोसँग पढ्ना काज छन् मलाई यकिन छ कि यी गत राति मैले 25 मानिसको लागि प्रार्थना गरेको थियो के यो ठिक छ म सोच्छु कि यही कुरो त्यही भएको छ अब 26 27 28 31 यहाँनिर लाइन रहनुहोस्। यहाँनिर प्रार्थना कार्ड नम्बरसित एउटा लाइनमा यतापछि रहनुहोस्, त्यो तपाईँ रहु अब गर्नुहुन्छ। अहिले हामीले बिना प्रार्थना कार्ड मानिसको विषयमा बताएका छ। मानिसहरू भन्छन् कि म मानिसको प्रार्थना कार्डलाई हेरेर उनको बारेमा बताउँदछु, परन्तु या उनीहरूसँग कुनै प्रार्थना कार्ड थिएन, उनीहरू त मात्र या बसेका मानिसहरूमा मात्र थिए। र हृदयमा गुप्त भेदहरूलाई प्रकट गर्नु सभामा बाहिर रहन्छ कि अब या कति नै यसलाई लगभग आधा या यो बन्दबरी समय देखिसकेका छन् र यस्तो हुँदैछन्। परन्तु तपाईँलाई थाहा छ यी कुरालाई तपाईँ हामीलाई अरू धेरै समर्थ प्राप्त हुन्छ। दक्षिणमा मैले लगभग 40 सभाहरूमा गरेका थिए। अब या तपाईँहरू आफ्नो आफ्नो प्रार्थना कार्ड सहित आउनुहोस्, जागोस् ए असरयुक्त प्रार्थना कार्ड छ उनीहरूमा पनि यहाँ बताउनु। अब हामी अन्य शेष सबै परमेश्वरको सहारीमा यस गीतलाई गाउँ। केवल विश्वास गरौँ कि तपाईँ सबै यस गीतलाई आउनुहुन्छ आउनुहुन्छ। हामी सबै मिलेर यस गीतलाई गाउँ। केवल विश्वास गरौँ सबै थोक सबसम्म। केवल विश्वास गरौँ प्रभु, विश्वास गरौँ प्रभु, विश्वास गरौँ। केवल विश्वास गरो सब थोक सबन्दसो। केवल विश्वास गरो प्रभुमा विश्वास गर्दछु, प्रभुमा विश्वास गर्दछु। हुनु सक्यो कि यदि म तलातिर नत्र हुनु सक्दो सकि कि त्यस्तोहरूमा होला कि हामी यसमा हुन सक्दछ कि बिरामीहरूलाई प्रार्थना गर्नलाई जाओ या निचेमा बिरामीको लागि प्रार्थना गरौ। हेरौ हामी यस्तो गर्न सक्छौ। कति मानिस यी बिरामीहरूलाई चङ्गा हुँदै गरेको हेर्न चाहन्छौ? अब यो ध्यान दिनुहोस्, परमेश्वरले नै चङ्गा गर्नुहुन्छ। के यो सचो कुरा हो कि अब यदि आज राति यीशु नै त्यो लुगा लगाएका या उभिन्यो जुन कपडालाई उनले मलाई लगाउँछ दिएका छन् भने, र तपाईँ उसलाई भन्नुहोस् प्रभु के तपाईँ मलाई चङ्गा गरिदिनुहोस्। अब उसले भनेछ म तिमीलाई पहिलेदेखि नै चङ्गा गरेको छु। ऊ हाम्रा धर्मका कामहरूको लागि कुचीले दिएको उसको कोरा खानेलाई हामी चङ्गा भएको छु भएको थियो। के यो ठिक छ? के तपाईँ सम्झनु भयो छ? उसले यो पहिलो नै गरिदिएको छ। यो भूतकालमा छ। तपाईँ भन्नु हुनुहुन्छ कि प्रभु मलाई उद्धार गर्नुहोस्, उसले यो पहिलेदेखि नै गरिदिए। यसबाट कुनै मतलब छैन कि तपाईँ कति रुनुहुन्छ या कति डुबा गर्नुहुन्छ र बजालाई बजाउनुहुन्छ कि यसबाट तपाईँको उद्धार हुन सक्दैन। जबसम्म तपाईँ यो स्वीकार गर्नुहुन्न या विश्वास गर्नुहुन्न कि उसले मेरो लागि यो सबै गरेर छ भनेर, के ये ठिक छ? बिल्कुल ठिक, यस्तो नै चङ्गाई पनि हो। म मानिसलाई चङ्गाई गर्दिन, म मानिसलाई चङ्गाई गर्न सक्दिन, परन्तु प्रभु येशूले गर्न छन्। यदि ऊ हिजो आज युगानुगमा एक समान छ भने उसले अहिले पनि ती कामहरू गर्न छन् जुन उसले त्यसबाट गरेका थियो, किनकि यसले हुन उनी जो उसले त्यस दिनको लागि प्रतिज्ञा गरेका छ। कतिलाई थाहा छ कि उसले यो प्रतिज्ञा गरेका छ? जी हो श्रीमान, सम्पूर्ण वचनमा उसले यही नै प्रतिज्ञा गरेका छ। तपाईँ सात कलेसियालाई कालहरू तथा अन्य देवहरूको सन्देशलाई सुनेर हेर्नुहोस् र देख्नुहोस् कि यी सबै कुराहरू वचन अनुसार प्रमाणित भएको छ। तपाईँ जो आज यस पट्टीमा उभिरहेको छ तथा चङ्गा पाउन वा हृदयको भेदलाई चाल पाउनको लागि आउनुहोस् भएको छ, म तपाईँलाई यो बताउन चाहन्छु कि एक पटक येशूले दर्शन देखेका थिए र बनेका थिए। कसैले मलाई अवसर सोएको छ किनकि मलाई थाहा छ कि मबाट स्मृत निस्केको छ। जी हजुर, यो स्मृत नै उस भित्रबाट निस्केको थियो, त्यसलाई तपाईँले सुन्नु भएको हो र यो चङ्गालाई यस कुरालाई समर्पित गर्दछ कि ओ हामीसँग छ के तपाईलाई बुझ्नुभयो अब यदि यस प्रार्थना पट्टिबाट गुजारो र प्रार्थना गरू र तपाईहरूमाथि हात राखु र फेरि तपाईहरूलाई आफ्नो आफ्नो सिधामा गएर बस्नुभयो भने यो कति छन् जो विश्वास गर्दछन् किन यो गर्नलाई मात्र पनि उनीहरू चङ्गा हुनेछन् के तपाईँ विश्वास गर्नुहुन्छ कि यदि म तपाईँको लागि प्रार्थना गरू र फेरि तपाईँको लागि माथि हात राखु तब तपाईँ चङ्गा भाइजाने हो के तपाईँ विश्वास गर्नुहुन्छ कि त्यो पहिलो रङको चम्किलो गोला कलरको उज्यालो पवित्र आत्मा नै थियो जुन यहाँ देखिएको थियो म केवल त्यस्तो नै गर्न सक्दछु कि यदि तपाईँ चाहनुहुन्छ कि यस प्रार्थनालाई पतिलाई तोडेर केही अरू मानिसको लागि स्थान बनायोस् भने हामी यस्तो गरिदिनु नै छ पवित्र आत्मा यहाँ छ देख्यो तपाईँको सोच बन्द फरक छ यदि उसले तपाईँलाई चङ्गा गरी दिन्छ भने तपाईँ यसलाई अरू धेरै विश्वास गर्नुहोस् परन्तु अनेकौं लोक मानसिक सोच्दछ कि उनीहरूको माथि हात राखियोस् परन्तु पवित्र शास्त्र बताउँदछ कि परमेश्वरले आफ्नो वचन पठाएर त्यसैले उनलाई चङ्गा गरेको थियो ठिक यही उसले अहिले गरेको थियो उसले आफ्नो वचन तपाईँसँग पठायो र त्यसलाई सत्य प्रमाणित गरियो र उसले चङ्गा गयो अब यहुदी यसुसँग आउँदछन् भने ऊ बच्नेछ परन्तु त्यस राम्रो साना न्याकलेको बन्यो म यस योग्य छैन कि तपाईँ मेरो साथ आउनुहोस् र तपाईँ केवल वचनलाई मात्र मेरी ठिक जस्तै नै विश्वास म तपाईँसँग गर्न प्राप्त गर्न गएको छु के तपाईँ बुझ्नुभयो परन्तु यदि तपाईँ चाहनुहुन्छ कि तपाईँका लागि प्रार्थना गरियोस् र तपाईँको माथि हात राखियोस् अब तपाईँ चाहन्छु कि जब म यी मानिसहरूको लागि प्रार्थना गर्दछु कि भने तपाईँहरू सबै मेरो प्रार्थनामा साथ दिनुहोस् आउनुहोस् हामी आफ्नो शिरलाई हियाउनुहोस् प्रभु यीशु अब म यी मानिसहरूको लागि प्रार्थना गर्दछु यिनीहरूलाई थाहा छ कि तपाईँ यहाँ उभिनु भएको छ यिनीहरूलाई थाहा छ कि तपाईँ मानिसहरूको माझमा हुनुहुन्छ र आज राति जब यी मानिसहरू सायद माझमा प्रार्थना गर्नको लागि आउनुछन् भने हुन पाओस् कि यिनीहरू मसँग म जो तपाईँको सेवक छु या तपाईँको अन्य सेवक या बसेका छन् उनीहरू बाहेकको ठाउँमा नआओस् र वरू हुन पाओस् कि यिनीहरूले यस यासास गर्नुहोस् कि यिनीहरू परमेश्वरको जीवित मन्दिर नजदिक आइरहेका छन् यी मानिसहरू यस प्रतिज्ञाको महत्व यहाँ आएका जुन तपाईँलाई गर्नुभएको थियो कि विश्वास गरेर बालाहरूको लागि चिन्ह हुनेछ उनले बिरामीमाथि हात राख्नेछ र बिमारी चङ्गाई हुनेछ परमेश्वरले यसलाई प्रतिज्ञा गरेका छन् उसले प्रतिज्ञा गरेका थिए कि उसले विश्वास गर्नेछ कि उसको द्वारा हुनेछ र हरेकले जो उसमाथि विश्वास गर्दछ उसले उद्धार पाएको छ उसले पनि चङ्गाईको विश्वास गर्दछ उसले चङ्गाई प्राप्त गरेको छ पिता तपाईँ अहिले हाम्रो विश्वासको उपाय गर्नुहोस् तपाईँ हाम्रो अविश्वासलाई हत्याउनुहोस् आज राति तपाईँले आफू स्वयंलाई हामीलाई देखाउनुहोस् खातिर स्वयंलाई आत्मिक रूपबाट यहाँ प्रकट गर्नुभएको छ र हुन पाओस् कि यस माझमाथि जो सुकै पनि आउँदछ या जसलाई पनि यी श्रोताहरूमा छन् कि तिमी मध्ये एक पनि यस सभाको समाप्त रहनु जल बिरामी हुनु नपाओस् प्रभु हुन पाओस् कि महान पवित्र आत्मा आफ्नो मानिसहरूको माझमा आओस् र हामीहरू प्रत्येकलाई अभिव्यक्त गर्नु यस बसेको तपाईँले सबै सेवकलाई या तपाईँका सबै दासलाई र यस बसेका सैकडौं मानिसलाई पवित्र आत्माले अभिषेक गरोस् पिता जबकि हामी तपाईँको देव उपस्थितिमा छ त हुनु पाओस् कि हाम्रो प्रत्येक प्रार्थना तपाईँको हजुरीमा पुग्योस् यदि यी मानिस विश्वास गर्दछन् कि जब यानी यस माझबाट गुजरन्छ भने ये सम्झन्छ कि सक्नुहोस् कि आज रात यिनीहरूको चङ्गाई रात गर्नुहोस् यदि यी मानिस विश्वास गर्दछ कि जब यानी यस माझबाट गुजारोस् भने सम्झाउन सक्नुहोस् कि आजको रात यिनीहरूको चङ्गाईको रात हो अब म चाहन्छु कि जब यो मानिस यहाँ आउँदछन् र म यिनको चङ्गाई हेतु ती माथि हात राख्दछु तब तपाईँहरू प्रार्थना गर्नुहोस् जारी राख्नुहोस् आउनुहोस् श्रीमान मेरो यो भाइको लागि म प्रार्थना गर्दछु यसुको नाममा चङ्गाई होस् मेरो यो भाइको लागि म प्रार्थना गर्नुहोस् कि यसुको नाममा चङ्गाई होस् म यो मेरो बहिनीको लागि प्रार्थना गर्दछु कि येशूको नाममा उनलाई चंगाई होस्। मेरो मेरो बहिनीको लागि प्रार्थना गर्दछु कि येशूको नाममा उहाँको चंगाई होस्। मेरो बहिनीको लागि प्रार्थना गर्दछु कि येशूको नाममा चंगाई होस्। मेरो भाइको लागि प्रार्थना गर्दछु कि येशूको नाममा चंगाई होस्। मेरो भाइको लागि प्रार्थना गर्दछु कि येशूको नाममा उहाँको चंगाई होस्। मेरो बहिनीको लागि प्रार्थना गर्दछु येशूको नाममा चंगाई होस्। मेरो भाइको लागि प्रार्थना गर्दछु कि येशूको नाममा चंगाई होस्। मेरो भाइको लागि प्रार्थना गर्दछु कि येशूको नाममा चंगाई पाओस्। मेरो बहिनीको लागि प्रार्थना गर्दछु यीशुको नाममा चंगाई होस्। यो भाइको लागि प्रार्थना गर्दछु यीशुको नाममा चंगाई होस्। यो मेरो भाइको लागि प्रार्थना गर्दछु यीशुको नाममा चंगाई होस्। मेरो हात यो भाइमाथि राख्दछु कि येशूको नाममा उहाँलाई चंगाई होस्। मेरो हात यो भाइमाथि राख्दछु कि येशूको नाममा चंगाई होस्। यो भाइमाथि मेरो हात राख्दछु। म आशा गर्दछु कि येशूको नाममा उहाँलाई चंगाई होस्। जब उहाँले ईश्वरको उपमाथि या त अवा पाए आशीर्वाद गरिएको छु।
I lay hands upon my brother in commemoration of your word, Christ's unity, in Jesus' name. Let it be so, Father, these signs follow them that believe. When you lay your hands on the sick, they shall be healed. Grant the healing of my brother, Father, as I lay hands upon him in the name of Jesus Christ. In the name of Jesus Christ, I lay hands upon sister for the healing. In the name of Jesus Christ, I lay hands upon my sister. In the name of Jesus Christ, I lay hands upon my brother for his healing. I bless this, my brother, in the name of Jesus Christ, for faith for healing. Lord Jesus, I lay my hands upon the child, that you heal its body and make it well. You do it, Father, you know. In the name of Jesus Christ, may our sister be healed. You believe that? In Jesus' name, let my sister be healed. Lord, in the name of Jesus Christ, let the child be healed. Father, heal this little sister, I pray in Jesus' name. Father God, I lay hands upon my brother. In the name of Jesus Christ, let him be healed. Father, I lay hands upon my brother. In the name of Jesus Christ, let him be healed. Father God, with hands lay upon my brother, I ask in Jesus' name for his healing. Likewise, upon my brother here, Father, with my hands I place commemoration of your word, and that's for his healing. In the name of Jesus Christ, I ask for your healing, my brother. Amen. In the name of the Lord Jesus Christ, I ask for the healing of my sister. May it be so. Lord, I pray that you heal my sister. In the name of Jesus Christ. Amen. Sister Shea, God bless you. Heavenly Father, I pray for my sister Shea that you will heal her. In Jesus' name. Amen. Heavenly Father, I lay hands upon this sister in the name of Jesus Christ for her healing. In the name of Jesus Christ, I lay hands upon her sister for her healing. Heavenly Father, I lay hands upon this sister. You said do it. And I do it because I believe you. I connect myself, my faith, my soul with her and ask for her healing. On this little boy, I lay hands in Jesus' name and ask for his healing. I lay my hands upon this sister. In Jesus' name, I ask for her healing. Heavenly Father, I lay hands upon this sister. In the name of Jesus Christ, I ask for her healing. Father, I lay hands upon this little girl. In the name of Jesus Christ, I ask for her healing. Heavenly Father, I lay hands upon this little boy and ask for his healing in Jesus' name. Amen. Heavenly Father, I lay hands upon this little girl in Jesus' name and ask for her healing. God bless you. Here's a lady who certainly knows what healing was. She was brought back to life 15 years ago in the prayer room. 17 years ago, died with cancer in her heart. The doctor has a record of it here. This is Waterville. How many know that to be so as being treated? Heavenly Father, your healings are lasting as long as we believe. I pray for Sister Waldo. Make her well. In Jesus' name. Bless you, sister. Heavenly Father, I ask for the healing of my brother in the name of Jesus Christ. Amen. Father, I lay hands upon this little boy in the name of Jesus Christ. I ask for his healing. Father, I lay hands upon my sister in Jesus Christ's name for healing. Father, I ask mercy and healing for my sister. Grant it to her tonight. I lay my hands upon her to connect myself with my prayer. In Jesus' name, amen. Heavenly Father, I lay hands upon my sister. Believing my prayer, she's believing too. Better be healed, Father. In Jesus' name. Heavenly Father, I lay hands upon my brother. Also, believing our prayer, all of us praying together, Father. We believe that this is going to happen. I ask in Jesus' name. Amen. Heavenly Father, with hands up on this sister, I ask for her healing in the name of Jesus Christ. Amen. Heavenly Father, again, upon the body of this little brother standing here, I lay my hands, believing that you hear. In my prayer with his, with all his church, we believe that you will heal him. In Jesus' name, bless you, brother. Heavenly Father, I pray for the healing of my sister. With hands upon her, my heart goes out for them and all. Have mercy on people, in Jesus' name. Heavenly Father, this sweet little girl passes through your arms. Let's do the thing. I lay hands upon her. In the name of Jesus Christ, who laid his hands upon her children, bless them. May she be blessed in you, Father. In Jesus' name. Heavenly Father, laying hands upon our sister as she passes by him. In the name of Jesus Christ, let her be healed. Likewise, upon this sister, Father, I lay hands. In the name of Jesus Christ, let her be healed. Father, I lay hands upon my brother in the name of Jesus Christ.
Pita, yo mero bhaini ko lagi niko parnus. Yesu ko nama prarthana gardachu. Yesu Christ ko nama uhalai changai hos. Yesari nai ya reko bhai lai pita ma apno hart rakhdachu ki Yesu ko nama ulai changai paos.
Father God, in the name of Jesus Christ.
Pita parmeshwar Yesu Christ ko nama. यो बहिनी माथि म हात राख्दछु कि येशूको नाममा उहाँलाई चंगाइ पाओस् मेरो पितामा यो भाइ माथि हात राख्दछु कि र सोच्दछु कि उहाँलाई येशूको नाममा निको पार्नुस् येशू ख्रीष्टको नाममा म यो भाइ माथि हात राख्दछु वा सोच्दछु कि उहाँलाई चंगाइ होस् परमेश्वरको महिमा पनि होस् आमेन हाम्रो स्वर्गीय पिता म यो भाइ माथि हात राख्दछु कि र म सोच्दछु कि उहाँको उहाँलाई चंगाइ होस् मेरो प्रार्थना समर्पण गरेर प्रभु उहाँको प्रार्थना सँगै म आज राति जमा भएको सङ्गतिहरूको प्रार्थनालाई जोडेर मेरो हात उहाँमाथि परमेश्वरको पुत्रमा मेरो विश्वास सबुत देखाउनलाई म चंगाइको लागि प्रार्थना गर्दछु सोच्दछु आमेन अब हामीले चक्का पाइसकेको क्रिस थोरै पात्र कसो त्यसको प्रार्थना गरौँ Thank you. एक पटक यसुले भनेको थियो, तिमी यो हात पाउ कि मैले तिमीसँग के गरेको छु, मैले त केवल ती गरे जो परमेश्वरले गर्नलाई आज्ञा दिएको थियो। आउनुहोस् अब हामी सबै मिलेर प्रार्थना गरौ। याद रहोस्, जब तपाईँ आफ्नो ध्यानलाई परमेश्वर तर्फ लगाउनुहोस् र आफ्नो प्रार्थना गर्नुहोस् भने तपाईँ अहिलेदेखि नै विश्वास गर्नुहोस्। हामीसँग अहिलेदेखि नै विश्वास गर्नुहोस्। अब हुन सक्दछ कि हरेक बिरामी सङ्ग्रह पढ्ना काट नहोस्, परन्तु भोलि राति हामी फेरि पनि 7:30 to 7:30 पढ्ना काट वितरित गर्ने, ताकि भोलि राति पनि बिरामीको लागि प्रार्थना गर्न सकिन्छ। मलाई क्षमा गर्नुहोस् कि आज रातिमा बिरामीहरूको लागि प्रार्थना गर्नको लागि कारण मैले तपाईँहरूलाई केही बेर बसाए राखे। परमेश्वर तपाईँलाई आशिष गर्नुहोस्। आउनुहोस् अब हामी आफ्नो शिरलाई एक पटक फेरि निहाउनुहोस्। पिता, जब जब हामी तपाईँसँग प्रार्थना गर्दछौ भने हामी आफ्ना सबै अपराधीहरूलाई क्षमा गर्दछौ। प्रभु, यदि हामी भित्र केही जस्तो गर्न पाइन्छ भने, जसलाई तपाईँ मापरण हुनुहुन्छ भने तपाईँ मलाई क्षमा गर्नुहोस्। हामीलाई बताएको छ कि हामीले तपाईँको लिखित आज्ञाको पत्रिया हुनुपर्ने, जसलाई मानिसद्वारा पढिन्छन्। जब हामीले तपाईँको आज्ञालाई पालन गर्यौं, तब हामीले तपाईँको उपस्थितिलाई हाम्रो बीचमा प्रकट हुए गरेको देख्यो। मानिसले यस या यस माझमा आएर आफ्नो विश्वासलाई प्रमाणित गरिए। पिता, हामीले उनीमाथि हातहरू राखेर राखेका छौँ। हामीहरू मध्ये सबैले एउटा मात्र होइन, सबैले प्रार्थना विश्वास गर्ने उनीमाथि आफ्ना हातहरू राखियो कि तपाईँ उनीहरूमाथि शरीरलाई सँग गर्नुहोस्। जब तपाईँ यस पृथ्वीमा हुनुहुन्थ्यो, तब तपाईँले भन्नुभएको थियो कि यदि तिमी मेरो नाममा जेसुकै पितासँग माग्नेछौ भने उसले त्यही गर्नुहोस्। यीशु जो कि परमेश्वरको पुत्र थियो, ओ परमेश्वरको प्रतिज्ञा थियो र त्यो परमेश्वर जसले प्रतिज्ञा गरेको छ उसले आफ्नो कबोललाई पूरा गर्न हेतु आज राति स्वयंलाई हाम्रो माझमा प्रकट गरेका छन्। बिरामी माथि हात राखेर प्रभु तपाईँको आज्ञालाई पालन गरेको छु। अब पिता, यो हुनु पाओस् कि जो लेखेको सो यो होस्। हुन पाओस् कि यीशु मसीहको सामर्थ जहाँ आओस् र यहाँ उपस्थित प्रत्येक व्यक्तिलाई हर प्रकारको अविश्वासबाट पृथक गरोस् र हुन पाओस् प्रभु यीशु उपस्थिति जो यो वचन हो कि उसले हाम्रो मनलाई भावना र निचार विचारलाई जाँच जान्दछ। तपाईँ आज राति प्रत्यक्षसँग हुनुहोस् र हामी शैतानलाई र उसका समस्त अविवासीलाई गाली गर्दछ कि शैतान परमेश्वरको आत्मा विकराल रूपमा तेरो विरुद्धमा उभिएको छु, तिम्रो भएको छु। यीशु मसीहले तलाई कालवारीमा प्रयास्त गरेको थियो। ओ, तेस्रो दिन मुर्दाबाट बचेर उठेको थियो र उसले मृत्यु नरक या गर्भमाथि विजय पाएको थियो। ओ, अग्लो माथि चर्यो र उसले मानिसलाई वरदान दिएको छ। आज राति ओ मानिसमा या छ, उसले बनेको थियो। अब कैसिन बाँकी छ कि फेरि संसारले मलाई देख्न छैन, परन्तु तिमीले मलाई देख्नेछ किनकि म तिमी सँगै हुनुहुन्छ। वरु म जगतको अन्यसम्म म तिमीसँग हुनेछ। आज राति हामीले उसका उपस्थितिलाई देख्यौ। उसले आफ्नो वचनलाई पूरा गर्दै गएको थियो कि विश्वासको द्वारा हामी यो यकिन गर्दछौ कि आज राति या आएका प्रत्येक बिरामी परमेश्वरको महिमा हेतु चंगा हुनेछन्। हामी यसलाई येशूको नाममा माग्दछौ र मानिसले भने आमेन। परमेश्वर तपाईँलाई आशिष गरून्।